سبحان الله وبحمده سبحان الله العظيم الحمد لله رب العالمين رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ورحمة الله وبركاته میری آج کی گفتگو کا عنوان ہے اللہ از ود اس، غم نہ کر اللہ ہمارے ساتھ ہے، لا تحزن ان اللہ معنا۔ رنج کا خوگر ہوا انسان تو مٹ جاتا ہے غم، مشکلیں مجھ پر پڑی اتنی کہ آسان ہو گئیں۔ نہ کہیں جہاں میں اماں ملی، نہ کہیں جہاں میں اماں ملی، جو اماں ملی تو کہاں ملی، میرے جرم خانہ خراب کو تیرے عفو بندہ نواز میں۔ میں اتنی گناہ گار، اتنی کوتاہیاں، اتنی لغزشیں، اتنی نافرمانیاں، میرے جرم خانہ خراب کو تیرے عفو بندہ نواز میں۔ اقبال بڑا اپدیشک ہے، بن باتوں میں موہ لیتا ہے، اقبال بڑا اپدیشک ہے، بن باتوں میں بو لیتا ہے، گفتار کا یہ غازی تو بنا، کردار کا غازی بن نہ سکا۔ مسجد تو بنا دی شب بھر میں ایمان کی حرارت والوں نے، مسجد تو بنا دی شب بھر میں ایمان کی حرارت والوں نے، من اپنا پرانا پاپی ہے، برسوں میں نمازی بن نہ سکا۔ من اپنا پرانا پاپی ہے، برسوں میں نمازی بن نہ سکا۔ یہ غازی یہ تیرے پر اسرار بندے، یہ غازی یہ تیرے پر اسرار بندے، جنہیں تو نے بخشا ہے ذوق خدائی، دو نیم ان کی ٹھوکر سے صحرا و دریا، سمٹ کر پہاڑ ان کی ہیبت سے رائی، دو عالم سے کرتی ہے بیگانہ دل کو، دو عالم سے کرتی ہے بیگانہ دل کو، عجب چیز ہے لذت آشنائی۔ تو آج اسی جو یہ لذت جو ہے اس سے آشنا ہونے کے لیے، آج اللہ کی رحمت سے قریب ہونے کے لیے، اللہ کی معیت کا احساس کرنے کے لیے، اللہ کی یاد میں، اللہ کی محبت میں، اللہ کے پیار میں میں اور آپ سب یہاں پہ جمع ہیں۔ اور میری گفتگو کا عنوان کیا ہے کہ اللہ از ود اس۔ تو میری پیاری بہنوں، اگر میں اور آپ دنیا کی زندگی پہ نظر ڈالتے ہیں اور آپس میں جب بات چیت کرتے ہیں تو ایسا محسوس ہوتا ہے کہ یہ مانا زندگی میں غم بہت ہیں، یہ مانا کہ زندگی میں غم بہت ہیں، ہنسے بھی زندگی میں ہم بہت ہیں۔ تو زندگی انسان کی ہے مانند مرغ خوش نوا، شاخ پہ بیٹھا کوئی دم چہچہایا اڑ گیا۔ اور زندگی میری اور آپ کی کیا ہے؟ امتحاں ہے زندگی، زندگی بے بندگی شرمندگی۔ اور زندگی کا مقصد کیا ہے؟ زندگی آمد برائے بندگی، زندگی آمد برائے بندگی۔ لیکن میرا اور آپ کا حال کیا ہے؟ زندگی بے بندگی شرمندگی۔ موتی سمجھ کے شان کریمی نے چن لیے، موتی سمجھ کے شان کریمی نے چن لیے، قطرے جو تھے میرے عرق ان افعال کے، میری شرمندگی ندامت پشیمانی افسردگی کہ جس کام کے لیے میں اور آپ دنیا میں بھیجے گئے تھے، خانہ خراب تجھ سے تو وہی کام رہ گیا۔ مجھے اور آپ کو اللہ رب العزت نے دنیا میں کس کام کے لیے بھیجا تھا؟ یہ ساری دنیا، یہ چہچہاتے پرندے، یہ بدلتے موسم، یہ کھلتے پھول، یہ معطر ہوائیں، یہ جگمگ جگمگ ستاروں سے سجا نیلا آسمان، یہ دور تک بلندی پر پھیلے ہوئے پہاڑ، اور جب وَإِلَى الْإِبِلِ كَيْفَ خُلِقَتْ وَإِلَى السَّمَاءِ كَيْفَ رُفِعَتْ، آسمان کو دیکھیں، زمین کو دیکھیں، پرندوں کو دیکھیں، پہاڑوں کو دیکھیں، جانوروں کو دیکھیں، اور پھر آپ جیسے خوبصورت چہروں کو دیکھیں۔ ہر چیز جو ہے وہ بول بول کر پکار پکار کر کیا پیغام دیتی ہے، کیا میسج دیتی ہے مجھے اور آپ کو، کس چیز کی طرف متوجہ کرتی ہے کہ یعنی یہ جو کائنات سجی ہے یہ اللہ نے کس لیے سجائی ہے، یہ اللہ نے کس لیے بنائی ہے. میں خالی میں گل کو دیکھ کر خالی کے گل کی سوچتا ہوں، میں پھول کر جو دیکھتا ہوں، میں پھول کو دیکھ کر خالی کے پھول کی سوچتا ہوں. پھول یا گل کو دیکھتے رہنا تو کوئی بات نہیں. تو یہ پوری کائنات، یہ پوری دنیا، یہ پوری زندگی، یہ دن اور رات کا عدل بدل، یہ انسانوں کا آنا اور پھر چلے جانا، خوشیوں کا ملنا اور پھر اس کے بعد جو ہے وہ غموں کا جو ہے وہ ہم پر بسیرا ہو جانا، پھولوں کا کھلنا اور پھر ان کا مرجھا جانا، یہ سب کیا ہے، یہ سب کیوں ہے، اور میں اور آپ کیا کر رہے ہیں، اور مجھے اور آپ کو کیا کرنا چاہیے تھا. اور میں اور آپ جو ہیں، میرا اور آپ کا پیغام یا میرا اور آپ کا کام دنیا میں کیا تھا کہ ہوا خلاف چلی تو چراغ خوب جلا، ہوا خلاف چلی تو چراغ خوب جلا. خدا بھی ہونے کے کیا کیا ثبوت دیتا ہے، خدا بھی ہونے کے کیا کیا ثبوت دیتا ہے. اور میں اور آپ جب آپس میں ملتے ہیں، آپ کیسی ہیں، آپ کہتی ہیں میں بہت پریشان ہوں، میں آپ سے ملتی ہوں، آپ میری خیریت پوچھتے ہیں، میں کہتی ہوں کیا خیریت بتاؤں، میرا تو کوئی حال ہی نہیں ہے. آپس میں اور آپ اگر دو خواتین کی گفتگو پہ غور کریں یا ان کا ہم جائزہ لیں، آپ امی کو کال کر لیں، امی بیٹی کو کال کر لیں، آپ اپنی بہن کی خیریت پوچھ لیں، آپ اپنی بیسٹ فرینڈ سے تھوڑی دیر کے لیے مل لیں، تو میری اور آپ کی گفتگو کیا ہوتی ہے؟ ساس بڑی ظالم ہے، ساس بڑی ظالم ہے، اور سوچتی ہوں یہ بڈھی کب مرے گی. یا پھر ہم کہتے ہیں کہ یہ جو پتہ نہیں کب میری زندگی آسان ہو جائے گی. جیسے ایک عورت کہنے لگی کہ ساس نہیں تھی تو میں نے سوچا کہ زندگی بڑی میری خوشگوار رہے گی، لیکن کہنے لگی کہ میرے شوہر نے ساس ہونے میں کوئی کمی نہیں کی. اور کہنے لگی ایک دن میں نے اپنے شوہر سے کہا کہ آپ نے نا میری ساس کی جو کمی ہے نا اس کو پورا نہیں ہونے دیا، یعنی آپ نے میری ساس کی کمی کا احساس نہیں ہونے دیا، یعنی آپ نے میری ساس تو یہاں پردیس میں نہیں ہے لیکن آپ کا رویہ، یعنی آپ کی نظریں، آپ کی جو رقیب کی ایک نظر تھی جو عام طور پہ ساس بہو کی مشہور ہوتی ہے، کہنے لگی کہ شوہر ہو کر آپ نے اس میں کمی نہیں ہونے دی، حساب کتاب، ڈانٹ ڈبٹ، گلے شکوے، اور اتنا کنٹرول کہ پھر اس کے بعد جو تھی میں وہ نہ رہی جو کہ مجھے ہونا چاہیے تھا. وہ بہت اداس تھی، اس نے اپنے شوہر سے جب یہ کہا تو شوہر بہت ناراض ہو گیا، لیکن اس کے دل سے جو بات تھی وہ سچ بات تھی، ایک صحیح بات تھی جو اس کو فیل ہوئی وہ اس کی زبان پر آ گئی. اسی طرح جو ہے وہ بہو جو ہے وہ ساس کے لیے محبت پیار کے وہ جذبات نہیں رکھتی. اور کچھ حقیقت بھی ہے کہ ہمارے ہاں ساس بہو کا رشتہ یا تعلق وہ نہیں ہے جو کہ ہونا چاہیے. اور آپ دیکھیں کہ ایک ننا سا پودا ایک بالکل اجنبی ماحول میں، اجنبی زمین میں، ایک الگ جگہ پہ وہ پلا بڑھا، اور یعنی بیج تھا، پھر وہ اس پہ کونپل نکلیں، اس کی شاخیں نکلیں، اس پہ جب وہ پھل پھول لگنے لگے، لڑکی بالغ ہوئی، لڑکی نے تعلیم حاصل کی، ابھی اس نے جاب وغیرہ شروع نہیں کی ہوتی، ابھی بس وہ ڈاکٹر بنتی ہے، بعض اوقات ہاؤس جاب بھی شروع نہیں کیا ہوتا، ابھی بعض اوقات ڈگری نہیں ہوتی آتی اس کا، اس کا رزلٹ نہیں آتا، تو ماں باپ کہتے ہیں کہ اس کے ہاتھ پیلے کر دیے جائے، اب اس کو اس کے گھر کا کر دیا جائے. اور پھر وہ بچی جب وہاں پہ جاتی ہے تو بالکل اجنبی ماحول، الگ زمین سے وہ پودا اکھیڑ کر ایک اور جگہ پہ لگایا جاتا ہے، تو اس وقت جو ہے اگر وہاں پہ اس کو نرم زمین نہ ملے، مناسب کھاد نہ ملے، مناسب فضا نہ ملے، اس کو کوئی سپیس نہ ملے، اس کو وہاں پہ محبتیں نہ ملیں، اس کو پیار نہ ملے، تو اس کے لیے اس پودے کا جو ہے دوبارہ زمین میں لگ کر پھر اس میں اس کا پروان چڑھنا اور اس میں پھل پھول پودے چیزیں جو اس کا آگے بڑھنا، ایک شجرے سایہ دار بننا، ایک پھلدار درخت بننا، پھر بہت مشکل ہو جاتا ہے. اور جو لوگ ان سب مراحل سے گزرے ہیں وہ میری اس مثال سے بخوبی اس بات کو جو ہے وہ سمجھتے ہیں. تو ایک طرف سینیریو یہ ہے. اچھا دوسری طرف سینیریو کیا ہے کہ یعنی جب وہ بچی آتی ہے اور جو مراحل مشکلات پریشانیوں کو دیکھتی ہے کہ بیٹی بھی اسی گھر میں ہے, تو بیٹی سو رہی ہوتی ہے تو ساس کی آواز آتی ہے کہ دروازہ بند کر دے, بیچاری جو ہے وہ سو رہی ہے. تو دن کے 12 بجے بھی اٹھتی ہے تو ماں کہتی ہے کہ بیچاری سو رہی ہے. اچھا بہو سو رہی ہوتی ہے تو کیا کہتے ہیں, دن چڑھ گیا ہے اس کی آنکھ نہیں کھلتی, دیکھو ذرا دن چڑھ گیا ہے, اس کو تو کوئی ہوش نہیں ہے, اس کو تو کوئی خیال نہیں ہے. لیکن بیٹی سوتی ہے تو ہمارا فیس ڈفرینٹ ہوتا ہے, بیچاری. اچھا بہو جو لے کر آئے وہ 18 یا 19 سال کی ہے, بیٹی کی شادی 22 سال میں کی, چھوٹی سی بیچاری. اب ظاہر کہاں سے کھانا پکاتی, کہاں سے سیکھتی, وہ تو کتابوں میں اس نے زندگی گزار دی. لیکن جو بہو گھر آئی ہے وہ بھی 18-20 سال کی ہے. ایک بچی میرے پاس رونے لگی, کہنے لگی میری نند جو ہے مجھ سے بڑی عمر کی ہیں, کوئی کام نہیں کرتی, کوئی اس کے پاس ذمہ داری نہیں ہے, اور میں اس سے 3-4 سال چھوٹی ہوں اور میں ایک چکی کے 2 پارٹوں کی طرح میں مسلسل جو ہے وہ پیستی جاتی ہوں. مطلب میرا شوہر, میری ساس, یعنی مجھ سے جو ڈیمانڈ ہے یا مجھ سے جو توقعات ہیں وہ اپنی بیٹی سے نہیں ہیں. تو مجھے یہ مطلب میں اکثر اس بات پہ جو ہماری سوسائٹی میں, ہمارے معاشرے میں یہ جو نشیب و فراز ہیں, یہ جو دو رنگی ہے, یہ جو منافقت ہے, یہ جو ہم دوسروں کو جینے نہیں دیتے, یہ جو ہم دوسروں کو سپیس نہیں دیتے, یہ دوسروں کو ویلکم نہیں کرتے, تو یاد رکھیں کہ میں اور آپ اللہ کے ہاں اس بات پر جو ہے نا وہ جواب دے ہیں. اچھا ایک اور سنیریو جو میں اپنے اور آپ کے سامنے رکھنا چاہتی ہوں, دوسری طرف ایک ماں ہے, دوسری طرف کیا ہے, ایک ماں ہے, اور ماں بھی کیسی ہے جو کہ جنت ہے. ماں اور باپ دونوں جو ہیں وہ جنت ہیں, اور ان کے ساتھ جو ہے ہمارا سلوک جو ہے وہ کیا ہوتا ہے. باپ جو ہے اس کو آپ کیا کہیں گے کہ جن پر لٹا چکا میں دنیا کی دولتیں, یعنی ایک باپ جو ہے وہ اپنی اولاد کے لیے کیا قربانیاں کرتا ہے, جن پر لٹا چکا میں دنیا کی دولتیں, ان وارثوں نے مجھ کو کفن ناپ کر دیا, ان وارثوں نے مجھ کو کفن ناپ کر دیا. میرے بچوں مجھے دل کھول کے تم خرچ کرو. باپ کی کہانی کیا ہے, میرے بچوں مجھے دل کھول کے تم خرچ کرو, میں اکیلا ہی کمانے کے لیے کافی ہوں. یعنی آپ خود ماں باپ ہیں, اور میں اور آپ یعنی ہمارے جو شوہر تھے یا ہم لوگ جو ہماری جنریشن یہاں پہ آئی تو سیکیورٹی کی جاب کی, پٹرول پمپ پر کھڑے ہوئے, اور اخبار بھی بعض لوگوں کے گھر میں ارلی مارننگ اٹھ کر جو تھے وہ پھینکے, نائٹ کی جاب بھی کی, عورتوں نے اپنے زیور بیچے, وہ عورتیں جن کو انگلش نہیں آتی تھی, وہ عورتیں جو گھر میں جو تھی وہ شہزادی تھیں اپنے اپنے گھروں میں, جن کے پاس نوکر چاکر تھے, اپنے گھر کے وہ مالکن تھے, اپنے گھروں کو چھوڑا, اپنے ماں باپ کی گلیاں چھوڑی, اپنا زیور بیچا, اور وہ جو گھر سے کبھی نکلی نہیں تھی, جن کو کبھی کسی نے دیکھا نہیں تھا, جن کو بات تک کرنی آتی نہیں تھی, پھر انہوں نے انگلش سیکھی, پھر انہوں نے ڈرائیونگ سیکھی, پھر انہوں نے کوئی ٹم ہارٹن پہ کھڑا ہوا کسی کافی کی شاپ پر, اور کسی نے جو ہے وہ کیٹرنگ کی کھانا پکا کے, کیونکہ باہر جانے کا رواج نہیں تھا, اندازہ نہیں تھا یہاں کی سوسائٹی اور مسائل اور مشکلات. تو ہماری عورت نے اور ہمارے مرد نے یعنی ماں اور باپ نے کیا کیا نہیں کیا. کسی کو گھر ملا حصے میں اور دکان آئی, کسی کو گھر ملا حصے میں اور کسی کے پاس دکان آئی. میں گھر میں سب سے چھوٹی تھی, میرے حصے میں ماں آئی. میں گھر میں سب سے چھوٹا تھا, میرے حصے میں ماں آئی. تو میرا اور آپ کا حال کیا ہے کہ آج میں نے چاہتوں کی سب کتابیں پھاڑ دی, آج میں نے چاہتوں کی سب کتابیں پھاڑ دی, صرف ایک کاغذ پہ لکھا لفظ ماں رہنے دیا. یعنی ماں اور باپ جو میری اور آپ کی جنت ہیں, وہ میری ہو یا میرے شوہر کی ہو, میں اور آپ تو صرف یہی پوچھتے رہتے ہیں کہ ساس اور سسر کے کہاں پہ حقوق ہیں. اور اتنا ہی کافی ہے کہ ایک صحابیہ جو تھی حضرت ابو دردہ اپنے سسر کو وضو کروا رہی تھی, اور اتنا ہی کافی ہے کہ آپ نور اور احزاب کو کھول کر دیکھیں کہ سسر جو ہے وہ محرم رشتہ داروں میں شامل ہوتا ہے. اتنا ہی کافی ہے, سورت نساء کو کھول کر پڑھیں تو وہاں پہ عورت کی جو صفات بتائی گئی ہیں اس میں وہ جھیل جیسی آنکھوں کا ذکر نہیں ہے, سرو جیسے قد کا ذکر نہیں ہے, ڈگری کا ذکر نہیں ہے، اس کی اونچی ذات کا ذکر نہیں ہے، اس کی دولت کا ذکر نہیں ہے، اس کے انگلش آسٹریلیا ایکسنٹ کا ذکر نہیں ہے، اس کے ہیئر سٹائل کا ذکر نہیں ہے، اس کا لہرے اس کی لہرے کھاتی ہوئی بل کھاتی ہوئی کمر کا ذکر نہیں ہے، مطلب کیا وہ کیسی وہ ہونی چاہیے ماڈلنگ کی طرح، اس کا کہیں ذکر نہیں ہے. اگر ذکر ہے تو کیا ہے، فصالحات وہ نیک ہوتی ہیں، قانتات اور وہ فرما بردار ہوتی ہیں، اور شوہر کی فرما اللہ کی فرما برداری اور پھر اپنے شوہر کی فرما برداری. آپ مجھے یہ بتائیں کہ شوہر کو تو میں اور آپ کھانا دیں، شوہر کو تو میں اور آپ کہیں کہ بس صرف مجھے اور یہی نظر آئے، جب شوہر باہر سے آئے تو ایک لفافہ جو ہے نا وہ بغل میں لے کر آئے جو صرف مجھے ہی دے، اور اس کی بوڑھی ماں، اس کا بوڑھا باپ جس نے اس کو یہاں تک پہنچایا ہے وہ بیٹھا ہوا ہے اور ہم چاہتے ہیں کہ خوشبو بھی ان کے پاس جو ہے وہ نہ جائے. وہ ماں باپ جنہوں نے قربانیاں کی، جنہوں نے زیور بیچا، جنہوں نے مزدوریاں کی، اور اس کے بعد یعنی وہ جو درخت تھا جس کو اپنا خون پسینہ دے کر سینچا، دودھ پلایا، راتوں کو جاگے اور انہوں نے قربانیاں کیں، بچہ میں دیکھ رہی ہوں، میں میرے دل میں اپنے بچوں کے لیے کتنی محبت اور شفقت ہے کہ بچے کا داخلہ ہوا تو میں ایک دنیا سے سفر کر کے دوسری دنیا صرف اس کو چھوڑنے کے لیے میں آئی ہوں کہ میرا بچہ جب آسٹریلیا میں جس جگہ رہے گا وہ کس جگہ رہے گا، اس کا ڈپارٹمنٹ سے، اس کی میڈیکل یونیورسٹی سے اس کا ہاسٹل کتنی دور ہوگا، وہ کیا کھائے گا، اس کے یعنی بستر کیسا ہوگا. میں اس کی چیزوں کو اپنے ہاتھ سے جو ہے نا سیٹ کر کے جو ہے میں پھر مطلب میں بیسٹ طریقے سے اپنے اس فرض کو ادا کرنا چاہتی ہوں، رائٹ. اور آپ لوگ بھی ماشاء اللہ. تو آپ سوچیں کہ بچے کو جب بچہ ڈاکٹر بن گیا، جب بچہ انجینئر بن گیا، جب وہ پروفیسر بن گیا، جب وہ جو بھی اس کی فیلڈ تھی، یہاں کی فیلڈ تو بہت طویل ہے اور بہت سے موقع ہیں، کشادہ ہیں راہیں یہاں پہ، تو ستاروں سے آگے جہاں اور بھی ہیں، ابھی عشق کے امتحاں اور بھی ہیں، تو یہاں تو بہت کچھ ہے. اچھا وہ بچہ اب اس کی پھر ساتھ، ابھی بچے کا تنخواہ نہیں آتی پہلی، ابھی وہ ڈاکٹر بنا ہے اور آپ دیکھیں کہ میڈیکل کی پڑھائی میں کتنے ہزار ڈالر لگتے ہیں، اور ایک سمپل گریجویٹ ہونے میں بھی کتنے ہزار ڈالر لگتے ہیں، کتنی محنت. اور جبکہ آپ کا گول یہ ہے کہ سود کا ایک ڈالر بھی نہیں لینا، کہیں سے قرض بھی نہیں لینا، کیونکہ اللہ کا پہلے بندہ بننا ہے اور اپنے بچوں کو بنانا ہے. تو آپ ایک ایک قدم پھونک پھونک کر رکھتے ہیں، ایک ایک جملہ جو ہے وہ پھونک پھونک کر ادا کرتے ہیں. تو اب وہ بچہ ڈاکٹر بن گیا ہے، اب وہ بچہ گریجویٹ ہو گیا ہے، تو ماں باپ کیا کہتے ہیں. میری ایک دوست کہنے لگی کہ پہلی تنخواہ جو ہے نا میرے بیٹے کی شادی کے بعد اس کے پاس آئی، اور میں نے یہ سوچا کہ اس کو اپنے ساتھ نہیں رکھوں گی تاکہ میرا بچہ جو ہے خوش رہے، تو اپنا اس کا الگ گھر. اور اس کو اور میں نے جب شادی کی اپنے بیٹے کی تو کہتی ہیں کہ میں نے یہ بچے کو کہا کہ جو تم فرنیچر لوگے نا بالکل کوئی جہیز نہیں لیا، اور یہاں اکثر لوگ کوئی جہیز نہیں لیتے، جتنا مطلب اب ہم دیکھ رہے ہیں چینج آ رہا ہے سوسائٹی میں، بہت اچھا چینج آ رہا ہے، اور ہمیں اس کو ہمیں تھپکی دینی چاہیے، ایکسیلنٹ، یہ ہے کام جو آپ نے کیا ہے، یہ ہے اصل چیز جو آپ نے کی ہے. تو وہ کہنے لگی کہ جہیز بھی نہیں لیا، اور میں نے کہا کہ بیٹا تم یوں کرو کہ فرنیچر جو ہے نا اپنی بیوی کے ساتھ لینا، اس کی پسند کا، اس رنگ فرنیچر، تاکہ تم لوگوں نے وہ فرنیچر استعمال کرنا ہے نا، تاکہ تم خوشی سے اپنی زندگی گزارو، اچھے سے رہو. اور کہنے لگی کہ میری بہو جو ہے نا وہ فیس بک پر گھنٹوں بیٹھی رہے اور سنک میں برتن میرے دھلنے والے ہوں. میں اپنی بہو سے یہ نہیں کہتی کہ بیٹا تم فیس بک کو چھوڑ کے ذرا یہ برتنوں کی طرف ہی آ جاؤ. اچھا تو میں آپ کو یہ بات بتانا چاہتی ہوں کہ یہ ماں باپ جو ہے یہ بہت محبت کرنے والی چیز ہے، جس کو ہم ساس اور سسر، اور ہم کہتے ہیں کہ ساس ہے تو گلے کی پھانس ہے، آنکھ کا چھتیر ہے، اور ہم کہتے ہیں کہ یہ بڈھی تو کہیں نظر نہ آئے، اور میں اور آپ یہ بھول جاتے ہیں کہ یہ وہ مالی ہے، مالی دا کم پانی دینا تے پار پار مشکاں پاوے، تے مالک دا کم پھل پھول لاونا لاوے یا نہ لاوے، یہ وہ مالن ہے، یہ وہ مالی ہے جس نے اپنا خون پسینہ جو ہے نا وہ دے کے ان پودوں کی آبیاری کی ہے. اور جب وہ پھل دینے کے قابل ہوا، جب وہ فصل دینے کے قابل ہوا، جب اس کی تنخواہ آنے کا ٹائم تھا، تو اس نے اپنا وہ سایہ دار درخت، وہ شجرے سایہ دار، وہ آپ کی جھولی میں لا کے ڈال دیا، وہ میری جھولی میں ڈال کے رکھ دیا. اور اب میں اور آپ کہتے ہیں کہ میرا شوہر और मैं और आप क्या कहते हैं, मेरा शौहर, और फिर उसकी तनख्वाह को क्या कहते हैं, मेरी तनख्वाह, मेरा राइट, मेरा घर, मेरे बच्चे, मेरे बच्चे। और उसके बाद हम क्या कहते हैं कि मेरी गाड़ी। और वो एक औरत कहने लगी कि पबरो जाई, मतलब मोटी सास मोटी थी तो कहने लगी पबरो जाई, डम करके फ्रंट सीट पे आके बैठ जाती है, उसको इतना एहसास नहीं होता कि बीवी बीवी को आगे बैठना चाहिए। और अब आप देखें कि मैंने एक औरत के मुंह से जब ये अल्फाज सुने, मेरा बहुत दिल उदास हो गया। मैंने कहा देखो इस औरत के पास दुनिया की कितनी तालीम है, लेकिन इसको ये नहीं पता कि ये उसके शौहर की जन्नत है, और ये इस जन्नत ने उसको ये गाड़ी के आने में, ये तनख्वाह के आने में, यहाँ तक पहुँचाने में, इस औरत ने, इसके शौहर ने कितनी कुर्बानियाँ की हैं। मत सहल इसे जानो, फिरता है फलक बरसों, तब खाक के पर्दे से इंसान निकलते हैं। हजारों साल नरगिस अपनी बेनूरी पे रोती है, बड़ी मुश्किल से होता है चमन में दीदावर पैदा। तो शौहर मिलना और अच्छे पढ़े लिखे का मिलना, और फिर उसके बाद अल्लाह रब्बुल इज़्ज़त मेरे और आपकी गोद को हरा करता है, फिर फूल मेरी और आपकी गोद में खिलते हैं। तो मैं कहते हैं दादी के पास नहीं जाना, मैंने अपनी ट्रेनिंग, आपकी ट्रेनिंग मैंने करनी है, दादी के पास नहीं लेके जाना। और मैं और आप नानी और खाला और मामू, उनकी माला जपते जपते वो ज़िंदगी गुजार देते हैं, अल्लाह ने ज़रूर पूछना है। तो ये मुख्तलिफ छोटे छोटे सिनेरियो हैं, ये मुख्तलिफ छोटे छोटे केस स्टडी हैं जो मैंने आपके सामने पेश किए हैं। एक बहू का रवैया है, एक सास का रवैया है, एक शोहर का रवैया है, और इसके साथ मेरे और आपके गम क्या हैं। यानी यही गम है ना, बहुत से जब हम आपस में बैठते हैं तो जो हमें बिल्कुल पसंद नहीं है अपनी सारी नेकियां उसके नाम कर देते हैं। सास पसंद नहीं है, शोहर की बातें अच्छी नहीं कुछ लगती, नंद बुरी लगती है, कोई दोस्त है या मेरी जॉब पे, मैं जॉब करती हूँ तो वहाँ पे मेरी किसी के साथ अच्छी चीज़ नहीं है, तो मैं उसकी, जब मैं किसी से बात करती हूँ ना, मैं उसकी बात करती हूँ। हम में से कोई जो है ना इस बात पर परेशान नहीं है कि मेरा गम क्या है। हम दूसरों को खाता देखते हैं ना, वो गम है। दूसरों के बच्चों के नंबर आते हैं ना, ये गम है। दूसरों के बच्चों का रिश्ता तय हो गया ना, तो ये गम है। दूसरों के बच्चे अच्छे पढ़े लिखे हो गए ना, तो ये गम है। दूसरों ने घर खरीद लिया, कैसे खरीद लिया? हम ये नहीं कहते अल्लाह ताला उसके घर को बरकत दे, अल्लाह उसको खुशियां दे, मगर कैसे ले लिया? अच्छा उसके बच्चे ने इतने नंबर कैसे ले लिए? अच्छा उसने अपनी बेटी का, अच्छा फलां जगह उसका रिश्ता हो गया, अच्छा वो कैसे हो गया? तो हम दूसरों की खुशियां देख कर खुश नहीं होते, उनको दुआएं नहीं देते, उनके दुख मेरे और आपके दुख नहीं बनते, उनकी खुशियां मेरे गम बन जाते हैं, उनका सुख मेरा दुख बन जाता है। तो कुछ गम और दुख कैसे हैं जो मैंने और आपने खुद बनाए हुए हैं, खुद पाले हुए हैं, और मेरा और आपका वो दुख जो होना चाहिए था वो नहीं है। तो मेरी प्यारी बहनों, आज के मेरे इस दर्स का मुखातिब हर वो शख्स है जो कि गमजदा है, गमजदा है, दुनिया के जो अलाम है, अलाम ज़िंदगी का मारा हुआ है, मसाइब मुश्किलात में घिरा हुआ है, डिप्रेशन का शिकार है, परेशान हाल है, उदास है। मैंने एक छोटी सी बच्ची, मैं यहाँ पे ठहरी हुई हूँ, मेरी अपनी भतीजी के पास हूँ, उसकी छोटी सी बच्ची है, तो उसकी खामोश खड़ी थी, तो मैंने ऐसे ना अपने हाथों को हाथों पे रख के, तो जैसे कोई किसी से रूठा हुआ होता है ना, तो मैंने कहा क्या बात है बेटा, और वाह आप ठीक हो? तो कहने लगी नो, मैंने कहने लगी आई एम सैड। तो मैंने कहा कि ये सैड क्या होता है? तो कहने लगी कि जब कुछ चीज़ आप अच्छी फील नहीं करते तो आप सैड होते हैं, वैन यू डोंट फील गुड देन यू विल सैड। और फिर उसकी ना आंखों से मोटे मोटे आंसू के कतरे जो थे वो बह रहे थे। मैंने कहा देखो इतनी छोटी सी बच्ची को पता है कि सैडनेस किसे कहते हैं, इतनी छोटी सी बच्ची, तो ये जो चीज़ है इतनी छोटी सी बच्ची के अंदर मौजूद है, अगर हमने उसको अच्छा रुख ना दिया, अगर हमने उसकी सैडनेस जो है उसको सही जो है वो डायरेक्शन ना दी, तो यहाँ से जो है ना एक जिंदगी के अंदर ही एक डिप्रेशन, तन्हाई, उदासी, हसद, दो बहनों में हसद हो सकता है, दो भाइयों में हसद हो सकता है, तो ये चीज़ें जो हैं वो बहुत तेज़ी से परवान चढ़ने लगती हैं। तो मेरी प्यारी बहनों, आज मैं और आप जो परेशान हैं, बाज़ लोग बीमारी से बहुत परेशान हैं कि ये बीमारी क्यों मिल गई मेरी, ये यानी मेरी घुटने का ऑपरेशन एक का तो होना था, दूसरे का क्यों हो गया, है ना? तो या ये कि मेरे बाजू हिलता क्यों नहीं है, या ये कि 60 साल के होने के बाद अब आंख से नज़र नहीं आ रहा और ऐनक लगाई है, ऐनक क्यों लग गई, مصیبت. اب 60 سال, وہ جو 40 سال, وہ جو 50 سال, وہ جو خوشیوں کے تھے, وہ جو محبتوں کے تھے, وہ جو اڑے اڑے پھرا کرتے تھے, وہ جب مسکرایا کرتے تھے, جب مسکراتے تھے تو پوری, یعنی ذرا سا جو مسکرائے تو پوری محفل جو تھی وہ مسکرا اٹھتی تھی, گلستاں گلستاں محفل ہو جاتی تھی, رائٹ. اور پھر یہ کہ جب بھاگا کرتے تھے, جب دوڑا کرتے تھے, جب کھایا کرتے تھے, اب کیا کہتے ہیں, کچھ کھا ہی نہیں سکتی. یعنی ایک وقت وہ تھا کہ کھانا چاہتے تھے تو دسترخوان وسیع نہیں تھا, کھانا چاہتی تھی میں لیکن حالات اجازت نہیں دیتے تھے, ایک وہ زمانہ تھا. آج بھی کھانا تو چاہتی ہوں لیکن کھا نہیں سکتی. آج دسترخوان بہت وسیع ہے, ٹیبل بھی بھرا ہوا ہے, فریج اور فریزر بھی, لیکن کہیں شوگر ہے تو کہیں بلڈ پریشر ہے, اور کہیں ہارٹ کی بیماری ہے, اور کہیں کولیسٹرول ہے, اور پھر غم کیا ہے, کچھ کھا نہیں سکتی. کچھ کھا نہیں سکتی. اتنا غم ہوتا ہے, اتنا دکھ ہوتا ہے جب گھر میں طرح طرح کے چیز کیک بنتا ہے, بریانی کو دم دیا جاتا ہے, اس کی خوشبو بہت ستاتی ہے, اور طرح طرح کی آؤٹنگ ہے اور چیزیں ہیں, لیکن میں اور آپ وہ کر نہیں سکتے. تو ایک وقت تھا کہ گاڑی چلانا چاہتے تھے پر پیسے نہیں تھے. آج جو ہے پیسے ہیں, گاڑی ہے, پھر بھی پیدل چلتے ہیں, واک, ہیلدی لائف سٹائل. تو پیسے نہیں تھے تو گاڑی نہیں چلائی, آج پیسے ہیں, گاڑی موجود ہے, بیسٹ گاڑی ہے, بچے انہیں الگ سے بھی لے کے دی ہے, ہاتھ لگاتے ہیں بٹن تو خود بخود ڈگی کھل جاتی ہے. اچھا ایسا بھی ہوتا ہے کہ ڈگی خود ہی کھل جاتی ہے, ہاتھ لگاتے ہیں تو گاڑی کھل جاتی ہے, ایسے جیسے سلیمان علیہ السلام کا جو جن تھا نا, ان کے سارے کام کر دیتا تھا. تو آج یہ جو ٹیکنالوجی ہے, آج جو ترقی ہے, آج جو سائنس ہے, یہ جو اللہ رب العزت نے انسان کو عقل دی ہے, اور پھر عقل کے ساتھ جتنی میرے اور آپ کے پاس چیزیں ہیں, تو آپ دیکھیں کہ برتن مٹن دباتے ہیں تو برتن دھل جاتے ہیں, کھڑے ہوتے ہیں تو اوپر کی منزل پہ پہنچ جاتے ہیں, کھڑے ہوتے ہیں تو نیچے آ جاتے ہیں. تو اب مسئلہ کیا ہے کہ نہیں, سیڑھیاں چڑھنا ہے مجھے. اب مسئلہ کیا ہے, نہیں نہیں, پیدل چلنا ہے مجھے. ایک میری اسٹوڈنٹ ہے, وہ کینسر اسپیشلسٹ ہے, اس کے شوہر, تو کہنے لگی کہ ٹیچر میں تو گاڑی کو نا بہت دور کھڑی کرتی ہوں, جہاں جاتی ہوں نا کسی مال میں تو گاڑی کو بہت دور کھڑا کرتی ہوں. میں نے کہا خیریت؟ کہنے لگی ٹیچر ہیلدی لائف سٹائل, میں واک کرتی بھی جاتی ہوں کیونکہ مجھے پورے دن میں اتنے سٹیپ جو ہے وہ ضرور چلنا ہوتا ہے. ایک کہنے لگی کہ میں جو ہوں نا اب تو بس سب کچھ ہے پر میں کچھ نہیں کھاتی کیونکہ میں کیلری کاؤنٹ کرتی ہوں کیونکہ مجھے جو ہے وہ اسمارٹ رہنا ہے. تو یعنی سوال یہ پیدا ہوتا ہے کہ پہلے غم تھے, پہلے بھی غم تھے اور آج بھی غم ہے, لیکن انداز مختلف ہیں, ہے نا. اور کچھ واقعی ریئلی تکلیف ہے, بیماری ہے, پریشانی ہے, لیکن اس کو ٹیکل کیسے کرے. اسی طرح بعض لوگ جو ہے اولاد نہیں ہے, بہت پریشان رہے. ایک بچی میری دوست کہنے لگی کہ میری شادی ہوئی اور 2-3 سال گزرے اتنے میرے برے کہ وہ ڈپریشن میں چلی گئی. کہنے لگی میری نند کہتی تھی کہ اب میں نے اپنے بھائی کی شادی کر لینی ہے. میری ساس کہتی تھی کہ مجھے تو اتنے رشتے ملتے تھے, پتہ نہیں ہمارے نصیب پھوٹ گئے کہ تجھے میں بیاہ کر لے آئی, تو یہ تو پریگننٹ ہی نہیں ہو رہی. کہنے لگی مجھے 2-3 سال میاں میرے باہر تھوڑے دنوں کے لیے وہ آتے اور کہتی اتنا مجھے پریشانی کہ میں پریگننٹ نہیں ہو رہی, میں کب پریگننٹ ہوں گی, میں نے دوائیاں لینی شروع کی. میں اپنے ماں باپ سے بھی بات کرتی تو کہتے کہ شوہر کو بھی دکھائیں شوہر. اور عورتوں میں یہ رواج ہے عام طور پہ کہ عورت کو ہر چیز کی جو ہے نا وہ جڑ سمجھا جاتا ہے. مرد میں کمی بھی ہوگی, ہو سکتا ہے اس کے اندر بھی کچھ چیز ایسی ہو سکتی ہے نا کہ اس کی وجہ سے اولاد نہیں ہو رہی, تو یعنی دونوں کی طرف سے تو ایسا ہو سکتا ہے. لیکن کیا ہے کہ شوہر کا تو علاج نہ ہوا اور میرا علاج بھی, دوائیاں بھی, دیسی نسخے بھی, ادھر حکیم ادھر حکیم, اور کہنے لگی کہ میری شادی کی زندگی جو تھی وہ ایک عذاب بن کر رہ گئی. ایک میری اسٹوڈنٹ تھی, کہنے لگی کہ 10 سال ہو گئے, اور میرے پاس وہ آئی, میں نیو یارک میں اس زمانے میں تھی قرآن پڑھنے کے لیے, اور کہنے لگی کہ ٹیچر میرے لیے دعا کرے, اس کے میاں بھی ڈاکٹر تھے, کہ میرے اولاد نہیں ہیں, اس کی وجہ سے ہم بہت پریشان ہیں. میری سگی خالہ کے گھر شادی ہوئی ہے لیکن اولاد نہیں. اللہ کا کرنا ایسا ہوا, میری اس کلاس میں نیو یارک میں ایک کلاس میں نے شروع کی تھی قرآن کی, 100 کے قریب لوگ تھے, اور اس میں جو ہے وہ 63 گریجویٹ ہوئے تھے پورے قرآن کو پڑھنے کے بعد, 63. اس میں یوتھ کی بچیاں بھی تھیں جو وہاں کی پلی بڑی تھیں, وہاں کی ان کی پیدائش تھی, کچھ عورتیں بھی تھیں, हाईली एजुकेटेड लोग भी थे उसमें, हर तरह के लोग थे. तो वो एक औरत, जब उस औरत ने ये बात कही तो जो कुछ ना दो चार औरतें आईं जो बे औलाद थी, लेकिन वो जो दो तीन साल का कोर्स किया उसमें से तीन जो थी ना वो प्रेग्नेंट हो गई, और वो जो 10 साल जिसके औलाद नहीं थी ना वो भी प्रेग्नेंट हुई, और फिर अल्लाह ने उसको बेटा दिया. अब उसके 3-4 बच्चे हैं, और मैं वहाँ से मूव कर चुकी हूँ न्यूयॉर्क से. जब वो प्रेग्नेंट होती है उसका शौहर कहता है कि अपनी टीचर को फ़ोन करके बताओ, कि वो कहती है टीचर मैं फिर प्रेग्नेंट हो गई हूँ ना. तो यानी हर चीज़ का इलाज है, यानी अल्लाह की तरफ रुजू करना, इस्तग़फ़ार करना, कुरान की तरफ आना. तो आप डिफरेंट वे में अपनी उस चीज़ को जो है वो टैकल करते हैं. तो एक गम क्या है कि औलाद रही है, अच्छा दूसरा गम क्या है कि औलाद है, दूसरा गम क्या है कि औलाद है, और औलाद का होना एक आजमाइश है, क्योंकि कुरान कहता है इन्नमल मालू वल औलादु फितना, और मैं और आप इसको झुठला नहीं सकते. अच्छा वो आजमाइश किस तरह से है जी, वो मेरी पसंद से शादी नहीं कर रही, और मेरी पसंद की उसने वो डिग्री नहीं बच्चे ने ली या बच्ची ने, और जैसे हम टू मच उसको कंट्रोल करना चाहते हैं बाज़ औक़ात, या ये कि मैंने और आपने उसकी अच्छी तरबियत की. कि आपको पता है मेरी और आपकी औलाद जो है ये खाली पेपर हैं, खाली पेजेस हैं जो मुझे और आपको मिले हैं, और मैंने और आप में उसमें रंग भरना है, मैंने और आपने उसको तौहीद और आखरत की लोरियाँ देनी हैं, मैंने और आपने उसको शुक्र गुजारी सिखानी है, मैंने और आपने उसको अल्लाह का बंदा बनाना है. तो जब खुद ना बंदा बने, जब खुद ना मुती हुए, जब खुद ना अल्लाह की गुलामी आई, जब खुद ना अल्लाह की नौकरी आई, तो फिर उनको कैसे सिखाएंगे. जब खुद लड़ते रहे, जब खुद मूवी फिल्में ड्रामे मॉडलिंग दुनियादारी, बच्ची को लिबास पहनाया तो मैं कहती हूँ फिर हार भी पहनाती हूँ, फिर मैचिंग भी करती हूँ, यानी बचपन में मैंने उसको दुनियादारी सिखाई, पूरी मैचिंग करती हूँ यहाँ से लेके पोनियों से लेके जुराबों से लेके शर्ट से लेके, फिर मैं कहती हूँ मेरी बेटी कितनी अच्छी लग रही है, फिर कहती हूँ जरा इस तरह करके खड़ी हो ना, फिर तस्वीर बनाती हूँ, फिर कहती हूँ इस तरह करके खड़ी हो ना, फिर तस्वीर बनाती हूँ. तो मैंने उसको दुनियादारी सिखाई, मैंने उसको मैचिंग सिखाई, मैंने उसको नेम ब्रांड चीज़ें पहनना सिखाई, और उसको मैंने तस्वीरों के पोज बनाए, और कब कैसे बनाए, यानी खुद उसको तैयार श्यार करके. और अपनी भी तस्वीरें कब बनाई, जब मैं खूब अच्छी तरह तैयार थी, लेकिन मेरे और आपके रब ने मेरी और आपकी तस्वीरों के पोज तब भी बनाए जब मैं गुस्से से लाल भभोका हो रही थी. मेरी और आपकी तस्वीरों के पोज तब भी बन रहे हैं क्योंकि किरामन कातिबीन यल, यानी हर चीज़ नोट करते हैं. मा यल फिजू मिन कौलिन इल्ला लदेही रकीबुन अतीत, कि हमारी जबानों से जो कुछ निकलता है वो उसको नोट करते जाते हैं. वो जो हम गीबत करते हैं, वो जो हम चुगली करते हैं, वो जो नमाज का जब टाइम होता है और मुअज्जिन अजान देता है हैया लल फलाह हैया लल सलाह, फलाह की तरफ आओ, नमाज की तरफ आओ, और जब ये पुकार उठती है कि अस्सलातु जो है नमाज जो है खैरुम मिनन नौम, वो नींद से बेहतर है, वो बातों से बेहतर है, वो मूवी से बेहतर है, वो गीबत चुगली से बेहतर है, वो अपनी ख्वाहिशात की पूजा करने से बेहतर है, वो पोज बन रहे हैं, और उस वक्त मैं और आप जो हैं अच्छा ठीक है, फिर हम दूसरी साइड ले लेते हैं. कहती फिर मैं कहती हूँ कि मेरी तो कमर ही सीधी नहीं हुई, और उस वक्त दर्द होती है सर में, और भारी सर हो जाता है, बोझल हो जाता है, और फिर मैं और आप जो है लंबी तान कर सोते हैं, और फिर वो तस्वीरें वो पोज तो अल्लाह ने तब भी बनाए थे ना मेरे और आपके, यानी किरामन कातिबीन है यालमूना मा तफालून, जो कुछ मैं और आप करते हैं वो जानते हैं, क्योंकि अल्लाह रब्बुल इज़्ज़त ने उनको ड्यूटी ये दी है कि वो नोट करते जाएं, वो लिखते चले जाएं. तो दुनियादारी मैंने सिखाई अपने बच्चों को, तरबियत मैंने अच्छी नहीं की, रोल मॉडल मैं अच्छी नहीं बनी, और आज मेरी औलाद जो है वो मेरे लिए गम बन गई है. मैं कहती हूँ कि मेरे बच्चे मेरी सुनते नहीं हैं, मेरे बच्चे मेरा कहना मानते नहीं हैं, मेरे बच्चों के रिश्ते नहीं हो रहे, जो रिश्ते हो गए हैं तो तलाक हो गई है. और इसलिए कि मेरा और आपका मायार जो है वो दुनियादाराना मायार है, मेरा और आपका मायार वो नहीं है, मैंने और आपने वो होमवर्क नहीं किया जो कि मुझे और आपको करना चाहिए था. तो मेरी प्यारी बहनों, मैं और आप जो हैं वो दुनिया में खुश रहना चाहते हैं. कितने लोग हैं जो इस दुनिया में गमजदा रहना चाहते हैं, कोई है हाथ खड़ा करे जो दुनिया में गमजदा रहना चाहता है? कोई नहीं रहना चाहता ना. और हम में से हर शख्स जो है वो खुश रहना चाहता है, राइट? अच्छा, हम में से हम खुश जो है रहना चाहते हैं, लेकिन आपको पता है अल्लाह ने दुनिया को डिज़ाइन कैसे किया है? जैसे हर चीज जब बनती है, ये आईफोन जो है इसको डिजाइनर ने बेस्ट वे में डिजाइन किया है, ठीक है ना। कुछ इसकी टेक्निक्स हैं, कुछ इसके ऐप्स हैं, कुछ इसका एक सिलसिला है जिसके साथ ये चलता है। तो हम क्या करते हैं, जो डिज़ाइनर है उसके डिज़ाइन, उसकी इंस्ट्रक्शन, उसको हम फॉलो करते हैं। इसको पानी में तो नहीं हम डालते, राइट, क्योंकि इसी तरह अल्लाह ताला ने मशीन, जैसे एक मशीन, वॉशिंग मशीन वाला जब मशीन बनाता है तो उसको एक ख़ास पर्पज़ के लिए डिज़ाइन करता है। आप उसमें कभी कीमा नहीं पीसते, आप उससे कभी वैक्यूम नहीं चलाते, आप उसकी इंस्ट्रक्शन जो है ना आप उसको फॉलो करते हैं। तो मैं और आप भी एक मशीन हैं, और अल्लाह रब्बुल इज्जत ने इस मशीन को जब बनाया, इंसान की मशीन को, तो साथ इंस्ट्रक्शन बुक दी, और वो इंस्ट्रक्शन जो दी जो इंस्ट्रक्शन दी वो क्या थी कि कुरान मजीद और बिलवड प्रॉफिट की सीरा। और मैंने और आपने वजूद अल्लाह से ले लिया, जिसम अल्लाह से ले लिया, सारी नेमतें अल्लाह से लेने के बाद फिर मैं कहती हूँ इस मशीन को मैं अपनी मर्जी से चलाऊंगी, और मैं कहती हूँ मेरा दिल ये चाहता है, मेरी ख्वाहिश ये है, मैं और मैं, ये कहते कहते जो थे मैं, मेरे बालों में चांदी जो थी ना वो चमकने लगी। मैं अल्लाह से कहती हूँ कि आपका ये दीवी मशीन तो मैंने ले ली, लेकिन आपकी इंस्ट्रक्शन बुक की मुझे ज़रूरत नहीं है। कितने लोग हैं जिन्होंने कुरान तर्जमा तफसीर से पढ़ा है, कितने लोग हैं जो बिलवड प्रॉफिट की सीरा से जो है वो वाकिफ है, हम में से कितने लोग हैं। और आप देखें कि अल्लाह रब्बुल इज्जत ने ये दुनिया जो डिज़ाइन की है इसका मकसद क्या है। ये इतना खूबसूरत जो दुनिया है जो अल्लाह ने बनाई है, आपको पता है कि अल्लाह ने दुनिया क्यों बनाई? ये इतनी हसीं कि मेरे पास अल्फाज नहीं है कि मैं बयान कर सकूं, हर आंख इसको महसूस कर सकती है। हम देख सकते हैं कि ये सब कुछ, कोई नियाग्रा फॉल जाता है कि वहां जाके मैं देखूं, कोई गिलगत के पहाड़ों पे जाता है, कोई कागान जाता है, और कोई यहाँ की जो है वो हिल साइड पे जाता है कि ये है दुनिया देखने के लिए कि अल्लाह ने कैसी दुनिया बनाई है, कोई स्विमिंग के लिए और कोई जो है वो मुख्तलिफ तरीके से। लेकिन सवाल ये पैदा होता है कि ये सारी दुनिया अल्लाह ताला ने मेरे और आपके लिए बनाई, इसको मेरे और आपके लिए मुसख़र कर दिया, और जब मुसख़र किया तो एक बात कही, क्या इंसान ये सारी खुदाई तेरे लिए, ये सारी दुनिया तेरे लिए, चांद भी तेरे लिए, सूरज भी तेरे लिए, सितारे भी तेरे लिए, ये ज़मीन तेरे लिए, ये हवाएं तेरे लिए मैंने मुसख़र कर दी। चांद की चांदनी तेरे लिए, सूरज की रोशनी तेरे लिए, जो फलों को पकाती है, जो समंदर की लहरों में तुगयानी पैदा करती है, मौसम बदलते हैं, फल पकते हैं, ये परिंदे तेरे लिए, ये सारा कुछ तेरे लिए। लेकिन एक बात याद रखना कि तू मेरे लिए इस दिल में सिर्फ मेरी मोहब्बत होनी चाहिए, इस दिल में सिर्फ मेरी इबादत होनी चाहिए, इस दिल में सिर्फ मेरा जिक्र होनी चाहिए, मेरी याद होनी चाहिए। इन सारी दुनिया जो है ना, इससे खेलते रहना, इससे इंजॉय करते रहना, इनसे इसमें बैठकर मज़े लेते रहना, मज़े लूटते रहना, लेकिन मुझे मत भूल जाना। बच्चों को आप खिलौने लेके देते हैं, बच्चों की खातिर आपने बाबल की गलियां छोड़ दी, आपने मजदूरियां की, आपने उनके लिए एक प्ले ग्रुप रखा है, एक प्ले रूम रखा है, एक स्टडी रूम रखा है, आपने उनके लिए दिन रात एक कर दिया है। ये जिमनास्टिक की क्लास है, ये स्विमिंग की क्लास है, ये उनके लिए जो है वो फिटनेस की क्लास है, ये उनके लिए जो है वो फलां क्लास है, और उनको बेस्ट एक्सेंट देने के लिए, उनके बेस्ट फ्यूचर के लिए, उनको बेस्ट इंसान बनाने के लिए आपने सारा कुछ छोड़ दिया। आप कहां से उठे, आप नीले, आप समंदरों पार, सात समंदर पार आप यहां पे चले आए। आप अपने वालदेन के लिए तरसते रहे, आप अपने बहन भाइयों के लिए तरसते रहे, आप अपने अच्छे मौसम के लिए तरसते रहे। कभी इंसान अपनी मट्टी को नहीं भूलता। आप अपनी औलाद के लिए यहां पे आए, और इतनी कुर्बानियां करने के बाद आप अपने बच्चों से क्या कहते हैं कि मैंने सब कुछ आपके लिए किया, पर बेटा मुझे तो मत भूल जाना। वो नीली आंखों वाली, वो सफेद रंगत वाली, वो सरू जैसे कद वाली, वो पढ़ी लिखी, वो अच्छी जो बहू तुझे मैंने लाकर दी थी बेटा, जो बीवी लाकर दी थी, इसलिए तो नहीं दी थी कि फिर जब उस जन्नत में जाओ तो फिर मुझे ही भूल जाओ। आज की माँ क्या है, अकेली, बेटे डॉक्टर हैं, बेटे इंजीनियर हैं, बच्चे पढ़े लिखे हैं, बेटी अपनी जिंदगी में है, बेटा अपनी जिंदगी में है, माँ को सर में दर्द है, उसको पूछने वाला कोई नहीं है। باپ پریشان حال ہے, اس کو ڈاکٹر کے پاس لے جانے والا کوئی نہیں ہے, اور ہم کہتے ہیں کہ ہم نے نوکر رکھتی ہیں, ہم کہتے ہیں ہم تو ڈالر دیتے ہیں, یہاں پہ تو اولڈ ہاؤسز ہیں, وہاں جمع کرا دیا ہے, اس بڈھی بڈھے کو پھر اور کیا چاہیے؟ تو میری بات یاد رکھیے گا کہ جس طرح ہم یہ چاہتے ہیں کہ بچے کھلونوں سے کھیلتے کھیلتے ہمیں نہ بھول جائیں, ماں باپ کو نہ بھولیں, اور جب وہ ماں باپ کو بھولتے ہیں تو ماں باپ کتنے دکھی ہوتے ہیں. آج بوڑھے بوڑھے لوگوں کے پاس بیٹھے, آج ماں کے پاس بیٹھے, آج باپ کے پاس بیٹھے, ان کے پاس سب کچھ ہے, لیکن کیا ہے کہ اولاد ان کو ٹائم نہیں دیتی, اولاد ان کو پوچھتی نہیں ہے, جو ان کی جو اولاد کی جنت ہے نا, ان کے پاس اپنی جنت کے لیے ٹائم نہیں ہے. اگر کوئی مرد لڑکا ہے نا, اس کی بیوی بھی ہے اور اس کی ماں بھی نہیں ہے, تو کس کا حق زیادہ ہے؟ بیوی پر ماں کا حق مقدم ہے. حضرت عائشہ صدیقہ رضی اللہ عنہ روایت کرتی ہیں کہ یعنی سوال پوچھا کہ اگر کوئی لڑکا ہے اور اس کی ماں بھی ہے اور اس کی بیوی بھی ہے تو وہ کس کو اہمیت دے گا, یعنی کس کا اس حق اس پر مقدم ہے؟ تو کہا کہ ماں کا. یعنی لیکن یہ یعنی ماں کو اپنے شادی کے بعد اپنے بیٹے کو شیئر کرنا ہے, اور بیٹے کو کیا کرنا ہے کہ کیئر کرنا ہے, شیئرنگ اور کیئرنگ, سپیس دینا, اور یعنی ایک چیز ہے جس سے دونوں نے کھیلنا ہے, کسی ایک نے نہیں کہنا کہ یہ میری ہے. بہو کیا چاہتی ہے کہ یہ صرف میری ہے, ہر ویکینڈ اس کا ہے, گاڑی اس کی ہے, ڈالر اس کا ہے, تنخواہ اس کا ہے, میرا شوہر. اور ظلم کرتے ہیں پھر لوگ, ایسا ظلم, ان الشرک لظلم عظیم, شرک بہت بڑا ظلم ہے. اور اللہ کے بعد اگر کسی کا حق ہے تو والدین کا ہے. اور اویس کرنی جو ہیں, اویس کرنی جو ہیں, جنہوں نے جو ہے وہ جن کے بارے میں صحابہ نے پوچھا اللہ کے نبی صلی اللہ علیہ وسلم, اویس کرنی کون ہے؟ آپ نے فرمایا دنیا والوں میں گمنام ہے لیکن آسمانوں میں اس کا خوب چرچا ہے, اگر وہ کسی بات پر اللہ کی قسم کھا لے تو اللہ اس کی قسم کو ضرور پورا کرتا ہے, اس کے سیدھے کندھے کے نیچے سفید نشان ہے. کل قیامت کے دن جب نیک لوگوں سے کہا جائے گا کہ تم لوگ جنت میں داخل ہو جاؤ, تو اویس کرنی سے کہا جائے گا کہ تو ٹھہر جا, تو اور لوگوں کی بھی سفارش کر. چنانچہ وہ قبیلہ ربیعہ اور مضر کے لوگوں کی تعداد کے برابر گناہگاروں کی سفارش کرے گا, اور جب وہ اللہ کے نام کی قسم کھاتا ہے تو اللہ اس کی قسم ضرور پوری کرتا ہے. تو میری پیاری بہنوں, اویس کرنی کو یہ رتبہ اور مقام کس نے دیا اور کیوں دیا؟ ماں کی خدمت کی وجہ سے. اللہ کے نبی موجود تھے, زندہ تھے, ماں بھی زندہ تھی, ماں تھی بوڑھی بیمار, اور ماں کی خدمت کی وجہ سے وہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر نہ ہو سکے اور صحابی بننے سے محروم رہ گئے, صحابی نہ بن سکے. اللہ تعالیٰ نے وحی کے ذریعے پیارے رسول کو خبر دی, اور ادھر سے ماں فوت ہوئی, اور ادھر سے جو ہے وہ پیارے رسول صلی اللہ علیہ وسلم کے پاس جانے کا انہوں نے ارادہ کیا. بہت نیک اور متقی تھے, اور جب پیارے رسول صلی اللہ علیہ وسلم کے پاس جانے کا ارادہ کیا, اسی دوران جو ہے پیارے نبی صلی اللہ علیہ وسلم کے انتقال کی خبر ملی. لیکن آپ نے فوت ہونے سے پہلے اپنے صحابہ کو کیا وصیت کی؟ آپ نے کہا اے عمر, اگر ہو سکے تو اویس کرنی سے دعائے مغفرت ضرور کروا لینا, جب وہ اللہ کے نام کی قسم کھاتا ہے تو اللہ اس کی قسم کو ضرور پورا کرتا ہے, اللہ اس کی دعائیں قبول کرتا ہے, تو اس سے دعائے مغفرت کروا لینا. کس کو کہہ رہے ہیں؟ عمر فاروق کو کہہ رہے ہیں. عمر فاروق کون ہے رضی اللہ عنہ؟ کہ جن کے بارے میں پیارے رسول صلی اللہ علیہ وسلم نے فرمایا اگر میرے بعد کوئی پیغمبر آتا, پیغمبری ختم ہو گئی, اگر آتا تو وہ عمر فاروق ہوتے, جن کے بارے میں بلوڈ پروفٹ محمد صلی اللہ علیہ وسلم نے فرمایا کہ تم عمر کی بات کرتے ہو, عمر تو جس راستے سے گزرتا ہے شیطان بھی ڈرتے ہوئے وہ راستہ چھوڑ دیتا ہے. اور عمر کے بارے میں آپ نے کیا فرمایا تھا؟ کہ حضرت عمر فاروق رضی اللہ عنہ, یعنی ان کا جو ایک مقام تھا دین اسلام کے لیے, کہ آپ نے کہا تھا کہ آسمانی میرے مشیر اور وزیر کون ہیں؟ جبریل ہے, جبریل علیہ السلام, میکائیل علیہ السلام, اور زمین پر میرے مشیر اور وزیر کون ہیں؟ ابو بکر صدیق اور عمر فاروق. اگر یہ دونوں صحابی کسی ایک بات پر متفق ہو جائیں تو میں ان کی رائے کے خلاف نہیں کرتا. تو یہ تھا ان کا مقام, عشرا مبشرہ میں سے. ان سے کہہ رہے ہیں کہ عمر, اویس کرنی سے دعائے مغفرت ضرور کروا لینا. تو والدین کی خدمت, والدین کی اطاعت, ان کی آنکھوں میں آنسو نہ آئے. آپ کو پتہ ہے والدین کا دل دکھانا گناہ کبیرہ ہے, والدین کا دل دکھانا گناہ کبیرہ ہے. बात ये नहीं कि उनको मारा जा रहा है, आज तो माँ बाप को मारा जाता है, आज तो माँ बाप के हकूक पामाल किए जाते हैं, उनके पास बैठा नहीं जाता। तो यानी औरत ही जो है वो सब कुछ बन जाती है, जो कि यानी बस जिंदगी का एक रुख है इसका। मैंने आपके सामने हर तरह का सिनेरियो रख रही हूँ, बेटी का भी रख रही हूँ, बहू का भी रख रही हूँ, एक सास का भी रख रही हूँ, एक शौहर का भी रख रही हूँ। तो असल सिनेरियो क्या है कि इस दिल में अल्लाह की मोहब्बत, अल्लाह की अतात, अल्लाह की इबादत, ये दिल अल्लाह को देना था। तो मेरे और आपके जो गम हैं, मेरे और आपके जो परेशानियां हैं, उसकी वजह क्या है कि हमने इस बात को समझा ही नहीं कि मैं जो मेरे जिस्म का वजूद जो चंद फुट का इंसान था, ये मशीन जो है ये किस मकसद के लिए अल्लाह ने बनाई। ये अल्लाह ने अपनी बंदगी के लिए बनाई, अपनी अताअत के लिए बनाई। अल्लाह ने मुझे और आपको अपनी नौकरी मुझसे चाही है, इसीलिए तो है इबादत। अल्हम्दुलिल्लाह रब्बिल आलमीन के बाद हम क्या कहते हैं, इय्याका नअबुदु व इय्याका नस्ताईन, हम तेरी इबादत करते हैं और तुझी से जो है वो मदद चाहते हैं। तो इबादत जो है ना नौकरी को कहते हैं, अब्द, गुलाम, नौकर। गुलाम और नौकर कौन होता है? जिसको कुछ याद नहीं होता, वो उसका मालिक कहता है कि टेबल इधर कर दो, वो उधर कर देता है। थोड़ी देर बाद कहता है टेबल इधर कर दो, वो इधर कर देता है। वो ये नहीं पूछता कि क्यों, उसको क्यों की इजाजत नहीं होती। जो नौकर क्यों करता है, जो नौकरानी क्यों करती है, आप उसको निकाल देते हैं। आपको अपने बॉस से जहां आप जॉब करते हैं उससे ये पूछने की इजाजत नहीं होती कि क्यों। वो टाइमिंग बढ़ा देते हैं, वो तनख्वाह काट देते हैं, वो कुछ भी फैसला आपके लिए कर देते हैं। तो एक दफा इब्राहिम बिन अदम एक स्कॉलर थे, बाजार गए नौकर खरीदने के लिए। उस जमाने में गुलाम बिकते थे, तो गुलाम खरीदने के लिए गए, तो मुख्तलिफ गुलामों को देख रहे थे। तो एक गुलाम से पूछा कि तुम्हारा नाम क्या है? कहा कि मैं तो एक नौकर हूं, मुझे आप जिस भी नाम से चाहें पुकार ले। कहा कि तुम्हारी यानी डिमांड्स क्या हैं, तुम क्या मुतालबात क्या है, क्या लेना चाहोगे, क्या पहनोगे, क्या खाओगे? कहने लगे मैं एक नौकर हूं, जो भी खिला दें, जो भी पहना दें, जहां भी रख दें, जो कुछ भी दे दें। इब्राहिम बिन अदम रोने लगे, कहने लगे अफसोस इब्राहिम बिन अदम, तुझे अपने मालिक की इस तरह गुलामी नहीं आई जैसे इस गुलाम को आती है। महमूद गजनवी रहमतुल्लाह अलैह का नाम आपने सुना होगा, और एयाज जो है ना उनका एक गुलाम था। महमूद गजनवी एयाज से बहुत मोहब्बत करते थे, और बाकी जो दरबार और उनके उस लेवल के लोग थे वो उनसे बहुत नाराज रहते थे, हसद करते थे कि इनको ये क्यों अहमियत देते हैं। तो एक दफा उन्होंने लोगों के इस बात का जवाब दिया, कैसे दिया, दरबार लगाया और अपने खजानची को कहा कि महल के अंदर बैतुल माल में या जो भी उसका खजाना था उसका जो सबसे कीमती हीरा है ना वो लेकर आओ। वो कीमती हीरा लेकर आया और उन्होंने महमूद गजनवी ने अपने एक गुलाम को दिया, कहा कि लो इसको तोड़ो। उसने हीरे की तारीफ की और कहा कि ये तो इतना अच्छा है, ये तो इतना खूबसूरत है, तो आप हमारा बादशाह की वजह से हमारे कौमी खजाने में इतना अच्छा हीरा है, तो मैं तो ये जरूरत नहीं कर सकता कि इसको तोड़ूं। फिर दूसरे को आपने, उसने मना कर दिया, आपने दूसरे को दिया कि लो इसको तोड़ दो। उसने कहा कि नहीं नहीं तौबा तौबा, इतना कीमती हीरा मैं नहीं इसको तोड़ सकता। एक दो तीन चार पाँच छः को देने के बाद उसने ना महमूद गजनवी को दिया, महमूद गजनवी ने अयाज को दिया, अयाज को कहा कि अच्छा ये लो तोड़ो। उसने ईंट उठाई ना आओ देखा ना तो, उसने उस पर दड़ 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 जब लगाई तो वो तो टुकड़े टुकड़े हो गया। दूसरे लोग जो थे वो दौड़े कि इसको मारे, इसको पकड़े कि ये क्या किया, कौमी खजाने का इतना नुकसान। तो उसने एयाज ने जवाब दिया, मैंने हीरा ज़रूर तोड़ा है लेकिन अपने मालिक के हुक्म को नहीं तोड़ा, मैंने अपने आका महमूद गजनवी की अताअत की है। उसने कहा कि तोड़ दो तो मैंने उसको तोड़ दिया। तो मेरा और आपका हाल क्या है कि मैं और आप भी जो है वो अल्लाह की नाफरमानी करते हैं, उसके अहकामात को तोड़ते हैं, लेकिन जी फलां का दिल नहीं तोड़ना, अपना दिल नहीं तोड़ना, बच्चे का दिल नहीं तोड़ना, और फिर उसी में दुनिया को खुश करना है। व्हाट विल पीपल से, दुनिया क्या कहेगी, और हम भूल जाते हैं कि मेरे और आपके रब ने मुझे और आपको क्या कहा था। तो अल्लाह रब्बुल इज़्ज़त ने इस दुनिया को कैसे डिज़ाइन किया है, ये जो प्लेस है ना दुनिया, ये डिज़ाइन की गई है कैसे, टू ब्रेक योर हार्ट। ये दुनिया डिजाइन ही इसलिए इस तरह की गई है कि आपका दिल टूटे, मेरा दिल टूटे, पता है आपको ये बात। और मैं और आप ये कहते हैं कि ये आजमाइश क्यों, ये इम्तहान क्यों, मेरी तो जिंदगी ही इम्तहान है। लेकिन अल्लाह रब्बुल इज्जत ने इस दुनिया को बनाया ही, डिजाइन ही इसलिए किया है कि ये दुनिया जो है ये मेरा और आपके दिल तोड़ने के लिए है, दिल टूटने के लिए है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इब्ने आदम जो है उसकी तख्लीक ही इस तरह से की गई है कि उसके पहलू में 99 जो है ना मुसीबतें हैं। अब आप देखें कि हदीस से हमें क्या बात पता चलती है कि आदम का बेटा इस हालत में बनाया गया है कि इसके पहलू में 99 इम्तहान हैं, मुसीबतें हैं। और ये दुनिया की जिंदगी जो है ना ये डिजाइन ही इस तरह से की गई है कि ये मेरा और आपका एक इम्तहान है, इम्तहान। और मैं और आप क्या कहते हैं कि ये खुशी नहीं मिली, ये नंबर नहीं मिले, ये कुर्सी नहीं मिली, ये पावर नहीं मिली, कद बड़ा नहीं हुआ, फलां रिश्ता नहीं हुआ, ड्राइविंग लाइसेंस पहली दफा क्यों नहीं मिल गया, चावल खराब क्यों हो गए, फलां ने मेरी बेइज्जती क्यों कर दी, फलां मेरा कहना क्यों नहीं मानता, शौहर के लिए अब उसको अपनी मुट्ठी में लेने के लिए कितनी मैंने मेहनत की, पर मेरे शौहर तो मेरा हुआ ही नहीं, माँ के पीछे भागता रहता है, वो तो बहन की ही सुनता है, वो तो मुझे पता ही नहीं बैंक अकाउंट में पैसे कितने हैं, मुझे कभी शॉपिंग के लिए लेकर नहीं गया। कब 10 साल मैं अमेरिका में रही, एक दफा ऐसा नहीं हुआ कि चलो मुझे भी कोई चीज ले देते कि चलो वहां का जेवर कैसा है, जेवर नहीं लेके दिया, घर ले दिया है अच्छा, लेकिन मेरे नाम तो नहीं लगाया ना, वो घर जिसमें मैं और आप रह रहे हैं मेरे नाम नहीं लगाया, अच्छा ले दिया है पर मेरे नाम नहीं लगाया, ठीक है ना। और घर के अंदर फल आता है, फ्रूट आता है, सब्जी है, गाड़ी है, पर मेरी अपनी गाड़ी तो नहीं है ना, मेरी अपनी गाड़ी तो नहीं है ना, अम्मी ने शादी तो कर दी थी ना, लेकिन ये कि बहन के शौहर का कद बड़ा है, मेरे शौहर का तो बहुत छोटा कद है। अम्मी ने बहन को बड़ा फ्रिज दिया था, मुझे तो छोटा फ्रिज दिया था। अम्मी ने उसको तो गरारा बना के दिया था, उसका सूट उसका कपड़ा डिजाइन बहुत अच्छा था, मुझे तो शलवार कमीज बना के दी थी। उसका सोफा जो था वो फिक्स था, अच्छा था, मेरा तो था किसी ना काम का था। और उसका सामान और का उसकी चीजें बाहर से आई थी, अब्बा जान की तब बाहर जॉब थी, अब्बा जान बाहर कैडेट्स को पढ़ाते थे रॉयल अकेडमी में सऊदीया में, तो बाहर से उसका जहेज फर्नीचर आ गया, उसके कपड़े भी आ गए। जब मेरी बारी थी तो अबू पाकिस्तान आ गए, तो मेरी चीजें बाहर वहां से आ गई, तो मेरी चीजें यहां से क्यों आई, उसकी चीजें वहां से क्यों आ गई। तो मेरे और आपके गम क्या हैं, ये मेरे और आपके गम हैं। लेकिन याद रखें कि ये दुनिया, ये प्लेस जो है ये डिजाइन ही इस तरह से किया गया है टू ब्रेक माई हार्ट, टू ब्रेक योर हार्ट। और मैं और आप जो हैं हम किसके बंदे हैं, हम दौलत के बंदे हैं, हम फैशन के बंदे हैं, हम ब्यूटी के बंदे हैं, हम पावर के बंदे हैं, हम ताकत और दौलत के बंदे हैं। तो मेरी प्यारी बहनों ये याद रखें कि दुनिया की जिंदगी जो है ना, जिसमें जितने भी, दुनिया है ही ट्रायल की जगह, दुनिया है ही आजमाइशों की जगह, अल्लाह की बात झूठी नहीं हो सकती। अल्लाह रब्बुल इज्जत कुरान में ये फरमाते हैं कि मैंने जो दुनिया को बनाया है, वला नब्लु वन्नकुम बिशैइम मिनल खौफी वल जुई वन्नक्सिम मिनल अम्वाली वल अनफुसी वस्समरात वबशरिस साबिरीन। तो यहाँ पे अल्लाह ने एक फहरिस्त गिनवाई है जिसमें कहा है कि मैं जरूर बजरूर तुम सब का इम्तहान लूंगा। कुम की जमीर है आदम अलैहिस्सलाम से लेकर रहती दुनिया तक, और नून जो है ना वही का सीगा अल्लाह ने अपने लिए इस्तेमाल किया है, और इम्तहान के लिए कुरान में डिफरेंट वर्ड यूज हुए हैं, लेकिन यहाँ पे इब्तला का लफ्ज है जो सबसे सख्त इम्तहान है। इब्तला ऐसे इम्तहान को कहते हैं कि दूसरों को भी पता चले कि ये इब्तला में है। एक इम्तहान ऐसा होता है ना कि मैं इम्तहान दे रही हूं मुझे पता है, लेकिन एक इम्तहान ऐसा होता है दुनिया उसको देखती है, दुनिया उसको देख रही होती है, इंसान इतने सख्त मराहिल से गुजरा है। और आप देखें कि ये जो इम्तहान है ये किस किस पर गुजरे हैं, सबसे सख्त इम्तहान नबियों का गुजरा है। आदम अलैहिस्सलाम और बीबी हव्वा दोनों से गलती हो गई, जन्नत में थे, कोताही हो गई, गलती हो गई, फिर उसके बाद क्या हुआ, फिर उन्होंने जन्नत से निकाले गए और अल्लाह रब्बुल इज्जत ने اللہ رب العزت سے انہوں نے اپنی غلطی کی معافی مانگی. پیغمبر تھے نا حضرت آدم علیہ السلام. یہ الگ بات ہے کہ جو لوگ جن کو دین کا شعور نہیں ہے وہ کہتے ہیں کہ عورت سے غلطی ہوئی تھی اور پھر انہوں نے حضرت آدم علیہ السلام سے کہا تھا, لیکن قرآن نے تثنیہ کا صیغہ استعمال کیا ہے, فَأَزَلَّهُمَا الشَّيْطَانُ, بس دونوں کو شیطان نے پھسلا دیا تھا. تو میں اور آپ بھی سلپ ہو سکتے ہیں, میں اور آپ بھی, ہم سے غلطیاں ہو سکتی ہیں. اور پھر اس کا مطلب کیا ہے, ٹرن ٹو اللہ. غلطیاں ہو جائیں, کوتاہیاں ہو جائیں, پیپر پہ غلط لکھ لیں, پھر اس کے بعد جو ہے اس کو ریز کیا جا سکتا ہے, اس کو کراس کیا جا سکتا ہے. اور کیسے, ٹرن ٹو اللہ, اللہ کی طرف رجوع کر کے. تو حضرت آدم علیہ السلام اور پھر اس کے ساتھ جو ہے وہ بیوی حوا. پھر اس کے بعد آپ دیکھیں کہ اللہ رب العزت نے جو امتحان لیا ہے محمد صلی اللہ علیہ وسلم کو, ہم دیکھتے ہیں سب سے پھر سخت امتحان ان کا ہوا ہے. بچپن میں دنیا میں جب آئے تو شفقت پدری سے محروم, باپ کو دیکھا ہی نہیں, ماں کے پیٹ میں باپ سے محروم. اچھا تھوڑے عرصے بعد ہی چھوٹے سے تھے تو ماں چلی گئی, ماواں ٹھنڈیاں چھاواں, ماں کی محبت. یہ وہ لوگ جان سکتے ہیں جو بچپن سے ہی اپنی ماں سے محروم ہیں, وہ کیا جانے جو کہ ماں جن کے پاس ہے اور ماں کی وہ قدر نہیں کرتے, وہ کیا جانے ماں کیا چیز ہوتی ہے. ان سے پوچھے جن کی ماں نہیں تھی, کیسے وہ پھر دنیا کے مسائل سے گزرے ہیں اور کیسے ان پر مصیبتیں اور آزمائشیں آئی ہیں. تو محمد صلی اللہ علیہ وسلم ماں سے بھی محروم ہو گئے. چچا جو تھے جو کفالت کر رہے تھے, دادا چلے گئے, چچا چلے گئے, وہ بیوی جو آپ کا ساتھ دے رہی تھی پھر وہ بھی چلی گئی, وہ بھی دنیا سے چلے گئے. اچھا پھر دیکھیں, میں اور آپ کہتے ہیں کہ بیٹا بیٹا بیٹا, رہوں گی کہاں, بنے گا کیا, نام کیسا رہے گا. آپ کی نرینہ اولاد ہوئی بھی تو وہ دنیا سے چلی گئی, اسے محروم رہے. اچھا پھر میں اور آپ کہتے ہیں کہ میری بیٹی جو ہے نا اس کی طلاق ہو گئی. محمد صلی اللہ علیہ وسلم کی کتنی بیٹیوں کی طلاق ہوئی تھی؟ دو بیٹیوں کی طلاق ہوئی. اچھا پھر کیا ہوا, اپنی زندگی میں ہی بیٹی جو ہے نہ صرف یہ کہ اس کی طلاق ہوئی, بیٹی کی ڈیتھ ہو گئی. حضرت عثمان غنی رضی اللہ عنہ کو دوسری بیٹی آپ نے دی تھی نا, جب پہلی کی ڈیتھ ہو گئی تھی. اچھا جب بیٹی کی ڈیتھ ہوئی تو آپ بیٹی کے پاس نہیں تھے. میں اور آپ کہتے ہیں نا کہ ہم یہاں پہ ہیں اور بچہ وہاں پہ ہے, ہم یہاں پہ ہیں اور والدین وہاں پہ ہیں, اور ڈیتھ دور رہ کر ہو گئی ہے. لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کی بیٹی کی جب ڈیتھ ہوئی تو آپ پاس ہی نہیں تھے, آپ جنگ میں گئے ہوئے تھے غزوہ بدر. اور حضرت بلال حبشی رضی اللہ عنہ کہتے ہیں کہ ہم مٹی جو تھی نا اس کو قبر ان کی اپنی پیارے رسول کی بیٹی کی قبر کی مٹی برابر کر رہے تھے جب بلال حبشی آئے اور انہوں نے بتایا کہ اللہ رب العزت, یعنی انہوں نے بتایا کہ مسلمانوں کو فتح ہوئی ہے. تو آپ دیکھیں, پیغمبر ہو کر بیٹی کو جنازے میں شرکت نہیں کر سکے, ان کو کندھا نہیں دیا. تو ہم یہی ہے نا, ہمارے آپ میرے اور آپ کے پاس یہی غم ہے نا کہ بچے ہیں نہیں ہیں, ہیں تو نافرمان بہت ہیں, ہیں تو کہنا نہیں مانتے, یا ہیں تو ان کے مسائل ہیں, ان کو پڑھائیں کیسے, ان کی شادیاں کیسے کریں. تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے اپنی پوری زندگی جو ہے نا ان سارے امتحانات کے ساتھ گزاری, بڑے غم دیکھے, بڑی پریشانیاں دیکھیں, لیکن آپ کا کردار کیا تھا, آپ کا اسوہ کیا تھا, اللہ کی میت کا احساس, اللہ میرے ساتھ ہے. سفر ہجرت دیکھیں, آپ کی زندگی کا سب سے مشکل سفر تھا, اور پتہ ہے آپ کے سر کی قیمت کتنی لگی ہوئی تھی, 100 اونٹ, جیسے 150 گاڑیاں. آپ تصور کریں 100 اونٹ, نہ صرف آپ کے سر کی قیمت بلکہ ابوبکر صدیق رضی اللہ عنہ کے سر کی قیمت بھی تھی. تو کتوں کی طرح اس وقت وہ لوگ بھاگ رہے تھے اور پکڑنا چاہ رہے تھے کافر پیارے رسول صلی اللہ علیہ وسلم کو, ابوبکر صدیق رضی اللہ عنہ کو. لیکن آپ کتنا بڑا غم ہوگا, کیسے پریشان تھے, اور وہاں سے نکلنے سے پہلے بھی حالات کیا تھے, اوجڑی ڈالی جا رہی ہے, کانٹے بچھائے جا رہے ہیں, دار ارقم ہے, صحابہ لہو لہان ہے. حضرت آپ کے جو ساتھی ہیں جو ایمان لاتے ہیں تو ان کو لوہے کی زنجیریں پہنائی جاتی ہیں, مکہ کی دہکتی ریت پر ان کو لٹایا جاتا ہے, ان کو دہکتے کوئلوں پر لٹایا جاتا ہے, ان سے کام کروایا جاتا ہے, تنخواہ نہیں دی جاتی, ان کو ہجرت پر مجبور کیا جاتا ہے. طائف کا سفر, آپ خود زخمی ہو گئے, لہو لہان ہو گئے, اور جو ہے وہ اللہ کی رحمت کو جوش آیا اور جبریل علیہ السلام کو بھیجا. آپ سب کو یہ بات پتا ہے رائٹ؟ اور اس کے بعد پھر سفر ہجرت کا سفر, اور ابو بکر صدیق رضی اللہ عنہ دیکھ رہے ہیں کہ آخر تو یہاں پہنچ گئے ہیں, اور پیارے رسول کہتے ہیں ابو بکر لا تحزن ان اللہ معنا, ابو بکر غم نہ کر, اللہ ہمارے ساتھ ہے. تو میری پیاری بہنوں کہ یہ جو غم ہیں, یہ جو پریشانیاں ہیں, تو دنیا ڈیزائن ہی اس طرح کی گئی ہے کہ میرا اور آپ کا امتحان ہو رہا ہے, اور ہر طرح سے امتحان ہے, خوشیاں ملیں یا غم ملیں. پھول کھلتا ضرور ہے لیکن مرجھاتا بھی ہے, رات آتی ضرور ہے لیکن اس کے بعد سورج بھی نکلتا ہے. اود کی لکڑی کو جب جلایا جاتا ہے نا, تب اس کی خوشبو نکلتی ہے. آپ کو پتہ ہے کہ اود کی خوشبو کب نکلتی ہے؟ اود ایک درخت ہے, اس کی لکڑی ہے, اس کی شاخ کو جب آگ دکھائی جاتی ہے نا, تب وہ خوشبو دیتی ہے. جب تک آگ نہ اس کو لگے وہ خوشبو نہیں دیتی. تو مومن جو ہے جب آزمائشوں کی بھٹی میں ڈالا جاتا ہے, جب اس کو جب وہ آزمائشوں سے گزرتا ہے تو پھر وہ نکھرتا ہے, پھر اس کے درجات بلند ہوتے ہیں, پھر وہ اللہ کی طرف رجوع کرتا ہے. اور یاد رکھیں کہ آزمائشیں دو طرح کی ہیں, خوشیوں کی بھی ہے اور دکھ کی آزمائش بھی ہے. علماء یہ کہتے ہیں, اسکالرز یہ کہتے ہیں کہ جب ہم دکھ سے آزمائے گئے تو ہم نے صبر کیا, ہم اس پہ پورا اترے, لیکن جب ہم سکھ میں آزمائے گئے تو ہم شکر نہ کر سکے. تو سکھ کی آزمائش جو تھی وہ دکھ کی آزمائش سے زیادہ سخت نکلی, کیونکہ جو سکھ کی آزمائش ہوتی ہے نا, تو اس وقت احساس ہی نہیں ہوتا کہ میں آزمایا جا رہا ہوں, میں آزمائش میں ہوں. شوہر کی اچھی تنخواہ ہے, گاڑی پہ بیٹھتے ہیں, گھومنے جاتے ہیں, ڈائمنڈ پہنا ہے, گولڈ پہنا ہے, پہلے دوسرا گولڈ تھا اب وائٹ گولڈ ہے, بریزے کا سوٹ پہنا ہے, پہلے سمپل بریزے کا سوٹ تھا, ملائم ہونا چاہیے, میرے ساتھ چبھنا نہیں چاہیے, اور پھر اس کے بعد جو ہے اب ستاروں والا بریزہ آ گیا ہے, اب پہلے لٹکنے والے کانٹے تھے, پھر لاک والے ہونے چاہیے, پھر جھمکا ہونا چاہیے, اب یہ جو ہے فلاں محفل کے آداب ہے, آج سوٹ کون سا ہے, اب فلاں محفل میں جا رہی ہوں آج وہ سوٹ ہے. ایک سوٹ کو جب دوسری دفعہ جاتے ہیں تو پھر دوسرا سوٹ پہنتے ہیں. ایک میرے اسٹوڈنٹ نے کہا شادی پہ, کسی کی شادی پہ سات جوڑے بنائے. میں نے کہا سات جوڑے؟ کہتی ہاں. کہنے لگی کہ ٹیچر وہ سات, یعنی کم از کم سات فنکشن تھے, اور ایک فنکشن میں جو میں کپڑا پہنتی ہوں, میں دوسری دفعہ وہ کپڑا نہیں پہنتی. میری پیاری بہنوں, یہ جو کپڑا ہے نا, اس کا مجھے اور آپ کو حساب دینا ہے. وہ جو تم نے کھا کر فنا کر دیا, جو پہن کر پرانا کر دیا, یا تم نے اللہ کے راستے میں دے دیا, باقی ہر چیز کا حساب دینا ہے. اتنے کپڑے, اتنا زیور, اتنا کھانا پھینکتے ہیں, ضائع کرتے ہیں. انسان کے پاس کھانا نہیں ہے, فلسطین کے مسلمان, کشمیر کے مسلمان, افغانستان, انڈیا, پاکستان, اپنے گھروں میں ہم اور دور نہ جائیں, دیور کو دیکھ لیں, دورانی کو دیکھ لیں, نند کو دیکھ لیں, اس کو دینا نہیں چاہتے, پڑی پڑی چیز خراب ہو جائے. اتنا میرے اور آپ کے اندر حوصلہ نہیں ہے کہ ان کو ان کی ضرورت کو پورا کر دیں. ہمارا بچہ اگر اچھی جگہ پڑھے, دوسرے کی کسی کی بھی ایک فیس دے دیں, اب ایک اچھا جوڑا لے کر دوسرے کو بھی ہم دے دیں, تو میرے اور آپ کے غم کیا ہیں کہ دنیا, میرے اور آپ کے غم کیا ہیں طاقت کیسے ملے گی, میں کنٹرول کیسے کروں گی. یعنی ساس بن کر جو ہم ظلم کرتے ہیں بہوؤں پر, تو یہ مسئلہ نہیں ہے کہ مجھے روٹی نہیں ملتی, یہ مسئلہ نہیں ہے کہ مجھے آؤٹنگ نہیں ملتی, یہ مسئلہ نہیں ہے کہ میرا بچہ میرا متی نہیں ہے, مسئلہ یہ ہے کہ بہو کیوں آؤٹنگ پہ جاتی ہے, بہو کے پاس کیوں زیور ہے, بہو سے میرا بیٹا ہنس کر کیوں بات کر لیتا ہے, یہ دونوں مل کر بیٹھے ہیں. اچھا اب یہ رات ہوگی تو اندر چلے گئے. ایک دفعہ بہو ایک میرے پاس آ کر رونے لگی کہ ہمیں کمرے کو لاک کرنے کی اجازت نہیں ہے. کہنے لگی کہ میری ساس جو ہے نا وہ رات کے وقت ہمارے کمرے میں آتی ہے. ایک بہو کہنے لگی, ایک اور بہو کہنے لگی کہ میری ڈاکٹر سے شادی ہوئی ہے لیکن میری ساس نے اپنی تیل اور کنگھی جو ہے نا میرے کمرے میں رکھی ہوئی ہے صبح صبح ارلی مارننگ, اور ہمیں کمرہ بند کرنے کی اجازت نہیں ہے, وہ اپنی کنگھی اور تیل لینے کے لیے آتی ہے. اور جب ہم بیٹھتے ہیں نا دونوں میاں بیوی اکٹھے, ہمیں بیٹھنے کی ساتھ اجازت نہیں ہے. پھر ان کی طلاق ہو گئی, ایک کی تو طلاق ہو گئی کیونکہ وہ بیٹھ ہی نہیں سکتے تھے, وہ کھا ہی نہیں سکتے تھے, وہ ہنس ہی نہیں سکتے تھے. اور پھر آپ دیکھیں کہ اسلام نے عورت کو یہ حق دیا ہے کہ جب اس کی شادی کرے نا اس کو الگ کر دے. یہ اللہ نے حق دیا, یہ اللہ کے نبی کی بلوڈ پروفٹ کی سنت ہے. میں اور آپ یہ نہیں کہہ سکتے کہ میرا دل نہیں مانتا, یا یہ کہ میں اپنے بچوں کی جدائی برداشت نہیں کر سکتی. اب یہ دل جو ہے نا, یہ دل تو ہے ہی ٹوٹنے کے لیے. میرا اپنا بیٹا, جوان بیٹا 25.5 سال کا, حال ہی میں ابھی कुछ दिन पहले, कुछ महीने पहले, अभी साल नहीं हुआ, उसकी रोड एक्सीडेंट में डेथ हुई है। अल्हम्दुलिल्लाह, अल्लाह तेरा बहुत शुक्र है, तेरा करम है, ये सब तेरा करम है आका की बात अब तक बनी हुई है। मेरे दो बेटे थे, मेरे दो बेटे यानी थे, अब एक है और एक बेटी, और मैं और मेरे मियाँ, हम सब गाड़ी में बैठ सकते थे। एग्जैक्ट एक महीना पहले तकरीबन उसने मुझे तस्वीर भेजी है, 0 मीटर नई गाड़ी ली थी उसने। और मेरा भांजा भी डॉक्टर है, हमारे घर आया, कहने लगा, उसको कहने लगा कि यार मैं डॉक्टर हूँ, मेरे पास ऐसी गाड़ी नहीं है और तुमने ऐसी कीमती गाड़ी ली है। और मैं उसको कह रही थी कि बेटा जब तुम शादी करोगे ना तो अपनी बीवी के साथ घूमना फिरना, तब अच्छी गाड़ी लेना, अभी ये पैसों का कोई बिजनेस कोई और चीज़ करो। तो कहने लगे नहीं मामा मैं अच्छी मतलब गाड़ी लेना चाहता हूँ। तो मैंने कहा ठीक है ले लो। तो पता नहीं पहले पता नहीं बजारो थी तो फिर लेक्सिस थी, बहुत ज़्यादा उम्र का नहीं था। कहने लगा मामा मेरे साथ लोगों ने मास्टर किया हुआ ना, उनको वो जॉब नहीं मिली जो मुझे मिली है, और मैं जो हूँ कईयों को कर्ज देता, किसी की मदद करता, किसी का कंप्यूटर ठीक कर देता, मतलब जैसे हवाओं से लोग लड़ते हैं ना, माशाल्लाह बहुत फास्ट, बहुत जहीन, बहुत प्यारा। और 6 फुट उसका कद था, घुंघरेले बाल थे। और उसकी डेथ की खबर पुलिस ने आकर दी, तो मैंने कहा अल्लाह तेरा शुक्र है। एक बात मैंने अल्लाह से पूछे, अल्लाह मुझसे राजी है ना, आप मुझसे नाराज तो नहीं है? अगर आप मुझसे नाराज नहीं है फिर कोई गम नहीं है आपकी। आपने एक इमानत दी थी और ये आपका एहसान है कि मैंने 25 साल उससे मैं खेली हूँ, मैंने उसको उसे इंजॉय किया है, उसकी मुस्कुराहट, स्माइलिंग फेस था उसका। तो मैंने कहा मैंने उसे इंजॉय किया, अगर आप चाहते तो मुझे देते ही ना, और अगर आप चाहते तो बचपन में उसको मुझसे ले लेते। आपका बहुत एहसान है कि 25 साल तो मैंने उसे मैं खेली हूँ ना, और अगर आप चाहते तो हम सब उस गाड़ी में हो सकते थे, सभी मर जाते। और मैं मुझसे लोगों ने कहा कि तुमने उसकी शादी कर दी होती ना, कोई बच्चा पैदा होता तो चलो उसकी कोई नस्ल तो होती ना, तुम उसको तो देख के जीती। तो मैंने कहा मैं अल्लाह का शुक्र अदा करती हूँ कि मैंने उसकी शादी नहीं की, आज मैं उदास हूँ, एक और लड़की भी यहाँ पे उदास बैठी भी होती। तो शादी करके तो फिर मुझे क्या मिलता? असल चीज़ जो मुझे जिसकी फिक्र करनी है वो क्या है कि बच्चे जो थे है ना, ये एक इम्तहान है, और मैं क्या उस इम्तहान में पूरा उतरी? क्या मैंने उसको तौहीद और आखरत की लोरियाँ दी? क्या मैंने उसको नमाज सिखाई? क्या मैंने उसको अल्लाह का बंदा बनाया? क्या मैंने उसको अल्लाह की पहचान दी? और अगर मेरा रब मुझसे राज़ी है और मैंने वो होमवर्क अच्छा किया है तो फिर कोई बात नहीं, अगर मेरे रब ने उसको ले लिया। और मेरा रब तो 70 माओं से बढ़कर मोहब्बत करता है, वो जल्दी अच्छी जगह पे चला गया। फिर उसके बाद दूसरा बेटा है, वहाँ पे भी एडमिशन हो सकता था लेकिन अल्लाह रब्बुल इज़्ज़त ने यहाँ पे उसको दाखला दिया। 4-5 जगह से मेडिकल में यहीं उसका दाखला हुआ और वहाँ पे भी हो सकता था, मतलब माशाल्लाह बहुत अल्लाह रब्बुल इज़्ज़त ने उसको भी नवाजा है, हाफिज़ है। लेकिन मैं बहुत खुश हूँ, मुझे कोई गम नहीं है। किसी ने कहा अच्छा पता है क्या करना, इसके 2nd ईयर में ही ना वहीं पर इसकी मंगनी कर देना, 3rd ईयर में मंगनी कर देना ताकि ऑस्ट्रेलिया में ना रह जाए। मैंने कहा मुझे इस बात का कोई गम नहीं है, अगर वो ऑस्ट्रेलिया भी रह जाए ना, मतलब मेरी जिंदगी का मकसद ये नहीं है कि मेरे साथ मेरे पांव से पांव लगाकर बैठे। मुझे बस एक फिक्र है कि उसका चेहरा इस्लाम का चेहरा बनना चाहिए, उसकी वो एक मुसलमान डॉक्टर बनना चाहिए, वो इस्लाम के लिए कुव्वत का जरिया बनना चाहिए, वो इस्लाम का सरमाया बनना चाहिए, वो दीन के इस्लाम के लिए बोझ नहीं बनना चाहिए। अगर वो ये बोझ नहीं ना बनता फिर मुझे कोई गम नहीं है, बस वो अल्लाह का बंदा बनकर जिए, वो जहाँ भी जाए वो जहाँ भी रहे तो मैं बहुत खुश हूँ। और मैंने अपने बच्चों दोनों से कहा था मैं आपको कभी साथ नहीं रखूँगी, पहले दिन से आपने अपना अलग जगह बनाकर आपने अलग रहना है और इस्लामी तरीके से जो है वो ज़िंदगी बसर करनी है। तो मुझे लगता है और मैं कोई जहेज नहीं लूँगी, बिल्कुल एक सुई जितना जहेज भी मुझे नहीं चाहिए है। और मतलब और भी बहुत सी बातें, यानी टाइम नहीं है इस वक्त ज़ाहिर है। तो मेरे और आपके गम क्या हैं कि मेरा जहेज, मेरी प्लेट, मेरी गाड़ी है ना, इसी तरह के गम है ना, मेरी पावर, मेरी ताकत। तो बच्चों को आप खाते पीते हैं, आपको अगर ज़रूरत नहीं है आप उनको अल्लाह का बंदा बनाइए। इम्तहान मेरा और आपका क्या है कि खुद अल्लाह के बंदे बने, अपने दिल में अल्लाह की मोहब्बत, अल्लाह का खौफ, और अपने बच्चों के दिल में भी ये गम होना चाहिए। मेरा और आपका गम क्या है कि अल्लाह मुझसे आप राजी हैं कि नहीं, अल्लाह बस आप राजी हो जाए फिर मुझे कोई गम नहीं है। लेकिन मेरा और आपका गम क्या, लोग क्या कहेंगे, दुनिया क्या कहेगी। बस इसी में मैंने और आपने जिंदगी गुजार दी। तो मेरी प्यारी बेटियों, मेरी प्यारी बहनों, तो और अच्छा फैशन, कौन सी क्रीम लगाएं कि क्रिंकल ना आए, कौन सी सर्जरी कराएं कि बल छुप जाए, मैं जवान लगूं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स 60 साल का हो गया और उसके बावजूद भी वो बदला नहीं, उसके पास कोई उजर नहीं होगा जो अल्लाह के दरबार में पेश कर सके। और अल्लाह ने दो लोगों को जिंदगी दी, एक लड़का जल्दी फौत हो गया, एक बाद में फौत हुआ। तो प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो बाद में फौत हुआ तो उसको जो टाइम मिला था और वो अपनी इबादत और नेकियों के जरिए पहले से ज्यादा उसको स्टेटस मिला। तो मेरे और आपके पास एक एक लम्हा जो है ना वो मुकाबला है इस बात का कि रब की रजा मिलनी चाहिए, फिर अल्लाह ताला करे कि जन्नत मिल जाए और जन्नत में जन्नतुल फिरदौस मिले। जन्नत के 100 दर्जे हैं और उसका सबसे आला दर्जा जन्नतुल फिरदौस का दर्जा है। तो मुझे और आपको तो ये फिक्र रहती है कि तनख्वाह कैसे बढ़े, 4 कमरों का घर कैसे मिले, बेशक वो सूद पे हम जो है वो ले लें, बुक करवा लें। यानी बाहर जो गाड़ी पे आता है ना पुजारों पे, मैं उसकी गाड़ी देख के मुतासिर हो जाती हूँ। मैं इस बात से ये नहीं सोचती, पता नहीं ये उसने हलाल जरिए से लिया या हराम जरिए से लिया। मैं किसी के घर जाती हूँ ना तो उसके जो सोफे को देखती हूँ, कहती हूँ वाह भाई ऐसे बैठी तो अंदर ही दब गई, पाँव रखा उसके कालीन पर तो अंदर ही मेरा पाँव धंसता चला गया। अरे वाह, डाइनिंग टेबल पर बैठे तो टेबल घूम रहा था, मतलब वो जिसपे खाने तरह तरह के लगे हुए हैं और उसको आपको पता है ना ऐसा डाइनिंग टेबल भी जो यानी आप बैठे हैं तो ये नहीं कहते डोंगा इधर पकड़ा है, आप उसको यूं यूं करते हैं और घूमता चला जाता है। अच्छा उसने कब्बड़ दिखाई कपड़ों की और वो पूरी जो थी ऐसी थी कि वो भी घूमती है, मूविंग वार्डरूम, जिसमें क्या है कि आप फैसला करते हैं कि मुझे कौन सा आज ड्रेस जो है वो पहनना है। और मेरी भी तो किस्मत और नसीब है, पता ही नहीं चलता अब अंदर से कपड़े निकालने हैं कोई कभी, और इतने कपड़े कहती हूँ हाइला कभी छोटे हो जाते हैं कभी बड़े हो जाते हैं, और ये गम है कि छोटे हो जाते हैं बड़े हो जाते हैं, है ना। तो दुपट्टा मैचिंग और अल्लाह के कुरान और सुन्नत के साथ मैचिंग, इसका कोई गम नहीं है कि मेरी मैचिंग, मेरी हरकत, मेरी सकनात, मेरे अमल, मेरी बातें, मेरी सोचें, मेरी बिलवड प्रॉफिट के साथ जो है ना उसके साथ मैचिंग होनी चाहिए। घर सूद पे ले लिया, बच्चे 4 बेटे थे तो 5 बेडरूम का घर बनाया, बच्चे इंजीनियर हैं, डॉक्टर हैं, पढ़े लिखे हैं, खुद भी मेरे मियाँ इंजीनियर हैं, मेरे मियाँ डॉक्टर हैं, लेकिन 5 बेडरूम का घर क्या बनाया, हर एक को अपने साथ साथ रखना है। गम, वो साथ नहीं रहना चाहते। बहू को कहती हूँ तुमने कुछ नहीं पकाना, पकाऊंगी मैं पर रहना मेरे साथ है, और वो क्या है गम, वो उठी कब है, वो गई कब है, वो कहाँ गई है। इस्लाम में है कहीं, मतलब अगर कहीं ये जो हमारे यहाँ ज्वाइंट फैमिली सिस्टम का रवाज है ये इंडिया हिंदुओं से आया है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी हर बीवी को एक अलग कमरा दिया था, हुजरा दिया था। आप अरबों में चले जाएं वहाँ तसव्वुर है इस बात का कि ज्वाइंट फैमिली सिस्टम का तसव्वुर नहीं है। इस्लाम का ये तोहफा नहीं है जो मैं और आप अमल करते हैं। हाँ मजबूरी है रहा जा सकता है, मजबूरी है रहा जा सकता है। हदीस है कि जो लोगों के साथ मिलजुल कर रहता है और उनकी तरफ से आने वाली तकलीफों को बर्दाश्त करता है तो उसको जन्नत के वस्त में घर मिलेगा, जन्नत के वस्त में उसको महल मिलेगा। तो एक होता है कि बेस्ट क्या है, अगर हालात अच्छे हैं बेस्ट ये है कि उनको अलग करें, उनको जीने दें मोहब्बत प्यार के साथ, वो आपके पास आए आप उनके पास जाएं और मतलब ऐसे यानी अच्छी मिसालों को हम कायम करें। और अगर हालात इजाज़त नहीं देते तो ये अलग बात है कि हम अफोर्ड नहीं करते, लड़का अफोर्ड नहीं करता। तो बहरहाल मैं इस बात पे बात कर रही थी कि हम या तो दौलत चाहते हैं या हम जो है वो ताकत चाहते हैं, कंट्रोल, बहू को कंट्रोल नहीं देना। और एक औरत जो थी वो रो रही थी, कहने लगी, सास मेरे पास आई रो रही थी, कहने लगी कि बेटों ने मिलकर ना जो मेरा घर था ना वो भी बेच दिया है और मेरा यानी अब मैं ना अपनी बहुओं की और अपने बेटों की मोहताज हूँ। और कहने लगी बाप से ना जॉब छुड़वा दी, अब्बा जान अब आपको बैठना चाहिए। तो कहने लगी कि अब जो है ना हम उनकी तरफ देखते हैं और तरसते हैं ना। तो मतलब इज्जत मोहब्बत अतात नहीं है जैसे कि होनी चाहिए। तो मेरी और आपकी जिम्मेदारी क्या है कि हमें ये सोचना है कि खुशी है या गम, ये इम्तहान के पेपर हैं। औलाद है या नहीं ये पे इम्तहान है। तलाक हो गई है, बेटी बेटे का आपस में उनका मियां बीवी का झगड़ा चल रहा है, उसको हाइड ना करें, हम कहते हैं लोगों को पता ना चले। जख्म होता है ना तो डॉक्टर को दिखाते हैं कि डॉक्टर इलाज करे। अगर बच्चा डिप्रेशन में है, कोई परेशानी है, कहीं कोई मंगनी की है, कोई मसला चल रहा है, बच्चा वहाँ शादी नहीं करना चाह रहा, या बच्चे के मार्क्स नहीं आ रहे, या बच्चे को दाखिल करवाया था, हम कुछ चाह रहे थे, बच्चा कुछ चाह रहा है, तो जो भी हमारा प्रॉब्लम है ना उसको हाइड ना करें, उसको सॉल्व करें। तो मेरे और आपके गमों की, डिप्रेशन की, परेशानियों की बड़ी वजह यह है कि पहली चीज़ हम अपने गम परेशानियों को एक्नॉलेज नहीं करते। हम उसको एक्नॉलेज करने की बजाय डिनाइल में रहते हैं, डिनाइल में रहते हैं, नंबर वन। नंबर टू जो है, हम उसकी प्रॉपर ट्रीटमेंट नहीं करते। उसकी प्रॉपर ट्रीटमेंट करनी है, उसको हाइड नहीं करना। जैसे मसलन मेरे ही बेटे की डेथ हो गई, तो अल्लाह ने तो पहले ही बताया कि मौत और ज़िंदगी तो मेरे हाथ में है, और ये चीज़ तुम्हारी नहीं है, ये मेरी चीज़ है, उधार कुछ देर के लिए तुम्हें दी है, और जब चाहूँगा तो मैं ले लूँगा। तो अगर मुझे ये बात याद है कि मैंने किसी से चीज़ बोरो की हुई है, तो ये उसका एहसान है कि उसने मुझे बोरो करने के लिए दी। जब उसका दिल चाहा, जब मुझसे वो वापस मांग रहा है, तो मुझे तो उसका मशकूर होना है, ना कि मैं ये कहूँ कि क्यों मेरे साथ ही ऐसा क्यों हो गया, ये तो बहुत जुल्म हो गया। मेरे जिस्म के अज़ा हैं, अगर घुटने आज काम नहीं कर रहे तो 60 साल तो काम किया है ना उन्होंने, मेरी आंखों ने आज काम नहीं कर रही, कम नज़र आ रहा है, तो पहले तो इतनी अरसा मैं इनसे देखती थी ना, आज मेरे जिस्म के अज़ा हरकत नहीं कर रहे तो पहले तो कर रहे थे ना। आज मैं बीमारी की तरफ आई हूँ, तो एक सहाबियाँ थीं और उनको जो था मिर्गी का दौरा पड़ता था, वो प्यारे रसूल के पास आई, सल्लल्लाहु अलैहि वसल्लम के पास, कहने लगी ए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, मेरे लिए दुआ करें कि जब मुझे मिर्गी का दौरा पड़ता है तो मुझे अपने तन बदन का होश नहीं रहता कि मैं ठीक हो जाऊँ। तो प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर तुम चाहो तो मैं तुम्हारे लिए दुआ करूँ, और अगर तुम सब्र करो तो अल्लाह जो है तुम्हें इसके बदले में जन्नत देगा। तो उस औरत ने कहा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, मैं जन्नत चाहती हूँ। और फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से कहा, आप मेरे लिए दुआ करें कि जब मैं मिर्गी का दौरा पड़े ना, तो मेरे जो बेपर्दगी होती है, तन बदन का होश नहीं रहता, कपड़ा भी उतर जाता है, तो मेरा ना मैं बेपर्दा बसना हुआ करूँ। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसके लिए हाथ उठाए। और फिर उसके बाद हज़रत अब्दुल्ला बिन अब्बास जो हैं, वो कहते थे, दूसरे लोगों को कहते थे, आओ मैं तुम्हें जन्नती औरत दिखाऊं। तो कहते हैं कि वो जो उनके साथ गए थे, कहते हैं कि हमने खाना काबा की सीढ़ियों पर एक औरत को बैठे देखा, उम्मे रफ्स उसका नाम था, काली रंगत थी, लंबा कद था। तो कहा यह है वो जन्नती औरत जिसने, यानी इतनी तकलीफ थी फिर भी कहा कि मैं जो है वो जन्नत चाहती हूँ। तो मेरी प्यारी बहनों, अगर आप में से किसी का शौहर बहुत गुस्से वाला है, अगर आप में से किसी का शौहर कंजूस है, अगर किसी शौहर की बीवी बदज़बान है, नाफरमान है, अगर किसी के औलाद नहीं है, अगर औलाद तो है लेकिन नाफरमान है, कदरदानी नहीं करती, ख्याल नहीं करती, आपने बहुत कुर्बानियाँ की हैं, बहू जो है वो आपके साथ हुस्ने सलूक नहीं करती, या बहू के साथ सास उसने सलूक नहीं करती, तो कोई आप में से कोई भी है, उसका कोई भी इम्तहान है, तो मुझे और आपको क्या करना है कि इस इम्तहान याद रखना है कि ये इम्तहान है। जंगल की धूप छाँव ही जंगल का हुस्न है, जंगल की धूप छाँव ही जंगल का हुस्न है, सायों को भी कबूल करो रोशनियों के साथ, सायों को भी कबूल करो रोशनियों के साथ। तो मुझे और आपको क्या करना है, खुशी हो या गम, तो परेशान होने की बजाय हमें टर्न टू अल्लाह, कम टू अल्लाह। और क्योंकि अल्लाह कहता है, खुशी देता है तो कहता है ओ माई स्लेव टर्न टू मी, गम देता है तो अल्लाह कहता है कि ओ माई स्लेव कम टू मी, टर्न टू मी, मेरी तरफ आओ, ये दिल मुझे दे दो, ये वजूद मुझे दे दो, मेरे बन जाओ। लेकिन मेरा और आपका मसला क्या है, खुशियों में इतना खोए कि अल्लाह को भूल गए, और गमों में इतना डूबे, डिप्रेशन का शिकार हुए कि अल्लाह को भूल गए। तो अमल का उसूल क्या है, फिर मैं और आप करें क्या, ला तहजन इन्नल्लाह माना, कि गम ना कर, अल्लाह हमारे साथ है। और फिर इस सिलसिले में, यानी अल्लाह के साथ होने का एहसास कैसे रखना है, उम्मे मूसा, उस पर गम का पहाड़ टूटा था ना, कि एक तरफ अगर बेटे को समंदर की लहरों के सुपुर्द ना करती तो बादशाह की पुलिस आकर पकड़ती और उसको कत्ल कर देती, और दूसरी तरफ समंदर की लहरें थीं, सोचे उस माँ पे क्या गुजरती होगी। लेकिन अल्लाह ने क्या कहा था, ला तखाफी वला तहजनी, بی بی مریم کیسا غم کا پہاڑ تھا کہ بن شوہر کے پریگننٹ ہو گئیں, اور پھر جب قوم کی طرف حضرت عیسیٰ کو لے کر آئیں تو قوم کے لوگوں نے کیا کہا کہ یہ تو نے کیا پاپ کر دیا, اے اخت ہارون یہ تم نے کیا کیا, ہے نا؟ تو اس وقت جو ہے حضرت مریم جو تھی, سورت مریم میں آتا ہے کہ اللہ تحزنی, کہ تو غم نہ کر, اللہ کی میت کا احساس. اسی طرح جو ہے وہ لوط علیہ السلام, جب پوری قوم ان کی طرف آئی تھی وہ لڑکوں کے ساتھ برا سلوک کرنے کے لیے, جو کہ فرشتے تھے لیکن خوبصورت لڑکوں کی شکل میں آئے تھے, تو اس وقت وہ غمزدہ تھے, پریشان تھے کہ یہ قوم کیا کرنے لگی ہے, تو آیتیں نازل ہوگی لا تخف ولا تحزن, تو اللہ کا احساس. تو میری پیاری بہنوں, اولاد ہے یا چلی گئی, میاں کی جاب ہے یا نہیں ہے, پاؤں ہے یا پاؤں کی انگلیاں کٹ چکی ہیں, لوگ شاباش دیتے ہیں یا نہیں, لوگ آپ کی نیکیوں کو سراہتے ہیں یا نہیں, لوگ میری اور آپ کی نیکیوں کے قدردان ہیں کہ نہیں. ساری زندگی خدمت کی, ساری زندگی غلامی کی, ساری زندگی دوسروں کا خیال رکھا, لیکن کوئی تعریف کا ایک جملہ نہیں بولتا, تو غم نہ کریں, بلکہ کیا نعرہ لگائیں, نہیں نعرہ یہ لگانا ہے کہ میرا اجر اللہ کے ذمہ ہے, اور نعرہ کیا لگانا ہے, لا تحزن ان اللہ معنا, کہ میرا رب میرے ساتھ ہے. تو اللہ رب العزت جو ہے مجھے اور آپ کو حسن عمل کی توفیق عطا کرے, اور عمل کا اصول جو میرے اور آپ کے لیے نکلتا ہے وہ صرف ایک ہی ہے کہ مسائل اور مشکلات کو اکنالج کرنا ہے, فوکس نہیں کرنا, ماننا ہے کہ یہ درد ہے یہ غم ہے, اور پھر کیا کرنا ہے, فوکس نہیں کرنا کہ اسی پر ہر وقت ہم وہی بات کرتے رہتے ہیں, فلاں وقت فلاں نے یہ دکھ دیا تھا, بلکہ کیا کرنا ہے, فوکس کرنے کی بجائے اس کو قبول کرتے ہوئے کہ ہاں یہ تکلیف آئی تو تھی لیکن میرے رب نے میرے حالات جو تھے نا پھر درست کر دیے. پھر دوسری چیز اللہ کی میت کا احساس, اللہ پر توکل, حسبنا اللہ نعم الوکیل و نعم المولا و نعم النصیر. تیسری چیز جو ہے کہ گرجز جو ہے نا ان کو ہولڈ نہیں کرنا, ڈیلیٹ کرنا ہے, جو بھی دوسروں سے دکھ درد غم پریشانیاں ملی ہیں نا اس کو کیا کرنا ہے, ڈیلیٹ کر دینا ہے. پھر اس کے ساتھ جو ہے بی پازیٹیو ہونا ہے, نیگیٹو نہیں ہونا. ہم لوگ بہت نیگیٹو اپروچ رکھتے ہیں, آپٹمسٹ بننا ہے یا پیسمسٹ بننا ہے یہ آپ کی اب مرضی ہے, تو منفی سوچ سے پازیٹیو سوچ کی طرف آنا ہے, برائٹ سائڈ کی طرف. پھر اسی طرح جو ہے نو کمپلیننگ, لائن شکر تم لازی دن کم, اگر ہم شکر کریں گے تو پھر اللہ رب العزت جو ہے ہمیں اور نوازیں گے. اور یہ ٹاپک بہت طویل ٹاپک ہے, تو میں اس کے ساتھ ہی اپنی بات جو ہے اس کو ختم کرتی ہوں کہ اللہ رب العزت مجھے اور آپ کو حسن عمل کی توفیق عطا کرے, اور اس کے ساتھ جو ہے مجھے اور آپ کو اس بات کا شعور دے کہ میں اور آپ جو ہے دنیا کی زندگی جو میرے اور آپ کے لیے ایک امتحان ہے, اس کا مجھے اور آپ کو احساس ہو, اور اپنے رب کو پہچانتے ہوئے زندگی کے جتنے دن ہیں نا وہ اللہ کی بندگی میں جو ہے میں اور آپ جو ہے وہ گزار دیں. تو اللہ رب العزت ہم سب سے راضی ہو, دعا کر لیتے ہیں. سبحان اللہ وبحمدہ سبحان اللہ العظیم الحمد للہ رب العالمین ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار رب ارحمہما کما ربیانی صغیرا رب ارحمہما کما ربیانی صغیرا. اے ہمارے رب, آپ نے دنیا بنائی اور بہت خوبصورت بنائی, بہت خوبصورت آپ کی یہ دنیا, اور یہ دل نادہ جو ہے اس دنیا کی طرف جو ہے وہ پلٹ پلٹ کر جاتا ہے, اور اس دنیا کی محبت میں ہم نے نقد دل ہار دیا. اے 70 ماؤں سے بڑھ کر محبت کرنے والے, تو ہمیں اپنی زندگی کا شعور دے دے, تو ہمیں مقصد زندگی دے دے, تو ہمیں اپنا بھولا ہوا سبق یاد دلا دے کہ ہم تیرے بندے بن جائیں. ہم تیرا شکر ادا کرتے ہیں, ہم سے تیری بندگی میں تیری اطاعت میں بہت بھول ہوئی, بہت کمی ہوئی, بہت نادانیاں ہیں, ہم نے گناہوں کی گٹھڑیاں ہیں جو اپنی کمر پر لاد رکھی ہیں, ہماری جھولی ہے جو کہ دوسروں کی غیبتوں اور چغلیوں سے ہماری مالا مال ہے. भरी हुई है। हमें कब इस बात का गम है कि हम अपनी फिक्र करें, हमें तो दूसरों का गम है कि वो अच्छा क्यों रहते हैं, वो अच्छी तरह क्यों जीते हैं, उनके बच्चों के अच्छे नंबर क्यों आ गए। हमें इस बात का कब गम है कि हमारे बच्चे जो है वो अच्छे नहीं बने, हमें तो इस बात का गम है कि दूसरों के बच्चे क्यों अच्छे हैं। ऐ हमारे रब, हमारे अंदर शैतान वाला हसद है। ऐ हमारे रब, हमारे अंदर नफ़रतें हैं, हमारे दिलों में एक दूसरों के लिए कीना और कुदूरत है, और हमारे अंदर बदमली है। हमने कुरान को पढ़ा और खूब पढ़ा, हमने खूब इसकी तिलावत की, लेकिन हम उस राह पर ना चले जिसकी तरफ ये कुरान हमें लेकर चलना चाहता था। ऐ हमारे रब, हमने एदीन सिरातल मुस्तकीम को हर नमाज की हर रकत में मांगा तो सही, लेकिन हम इसका सही मतलब ही ना समझ सके। तू हमें सिराते मुस्तकीम पे चला दे, तू हमें हदायत का अगला दर्जा, रुश्त का दर्जा दे दे, तू हमें गमों में वो सब्र दे जो कि सदमे की पहली चोट पर होता है, क्योंकि तेरे बिलविड प्रॉफिट ने फरमाया इन्नमा सब्रु इंदा सदमतिल उला, के सब्र जो है वो सदमे की पहली चोट पर है। ऐ हमारे रब, तू हमारे बच्चों को मुत्तकियों की इमामत दे दे। ऐ हमारे रब, जिंदगी के जो भी इम्तहानात हैं और जिससे हम गुजरे हैं, एक ही लगन थी, एक ही गम था, एक ही फिक्र थी, कल भी थी और आज भी है, जितनी समझ थी उसके मुताबिक, कि तू हमसे राजी हो जा। तो ऐ हमारे रब, तू हमसे राजी हो जा। अगर हमसे इंसान होने के नाते जो कमी कोताही होगी, आप हमें माफ़ कर दीजिए, और ज़िंदगी के जितने दिन हैं बस हमें अपना बना लीजिए। इस दिल में तेरी मोहब्बत और इस दिल में तेरा खौफ और इस दिल में तेरी अतात का जज्बा और ये दिल तेरी याद से, तेरे जिक्र से लबरेज हो, मामूर हो। अब हमसे राजी हो जाइए, अब हमसे राजी हो जाइए। हमारे दिल से ये फिक्र निकाल दीजिए, व्हाट विल बी पीपल से, कि लोग क्या कहेंगे। बस एक ही फिक्र और गम हो कि मेरा रब क्या चाहता है और मेरा रब क्या कहेगा। जब मुलाकात होगी तो रब क्या कहेगा। ऐ नफ्से मुतमईना, इरजिई इला रब्बी की रादियत मर्दिया, फदखुली फी इबादी वदखुली जन्नती। या नाराज़ होकर नज़रें फेर लेगा, या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कहेंगे फसोकन फसोका, कि दूर हो जाओ, लानत हो जाओ, इन्होंने दीन में तब्दीली पैदा कर ली थी। फिर ये कुरान सुन्नत को छोड़कर ये सोचते थे कि घर के ख़ानदान के रस्म व रवाज क्या हैं, मेरा दिल क्या चाहता है। तो ऐ अल्लाह, आप हमसे राज़ी हो जाइए, हमें अच्छा मुसलमान बनाइए, दीन इस्लाम का सरमाया बनाइए, बीमारों को शिफा अता कीजिए, औलाद हमारी को मुत्तकी बनाइए, अपना फर्मा बरदार बनाइए, बे औलादों को नेक सवाले औलाद अता कीजिए, बेरोज़गारों को रिस्क में कफालत अता, खुला रिस्क दीजिए और उनको रिस्क में कफायत अता कीजिए, उनको जो है वो उनके रिस्क में बरकत अता कीजिए, और हमारे जो दिल हैं उनको ईमान से भर दीजिए, हमारा जो अमल हैं उनको हुस्ने नियत अता कीजिए। और ऐ हमारे रब, जो दुनिया से फौत हो गए चले गए उनकी मग़फ़िरत कर दीजिए, हमारे बूढ़े वालदैन, हमारे शोहरों के वालदैन, उनकी खिदमत और अतात में हमसे बहुत कमी रह गई। आप हमें अपनी जन्नत की फ़िक्र करने वाला बनाइए, मेरी जन्नत या मेरे शोहर की जन्नत, हमें जन्नत कमाने वाला बनाइए। इस दिल को मुसलमान कर दीजिए, इस दिल को ईमान से भर दीजिए, इसको अपना कर लीजिए। इस दिल की 100 टुकड़े करूं, हर टुकड़े के अंदर दुनिया की मोहब्बत, स्टेटस कॉन्शियस और कुर्सी की और कंट्रोलिंग की फिक्र और दूसरों की दीवार से ऊंची मेरी दीवार बने, मुझे इसकी कब फिक्र है कि तू मुझसे राजी हो जा। ऐ हमारे रब, आप हमसे राजी हो जाइए, हमें सोहबत सवाले दीजिए, हमें अच्छे लोगों से दोस्ती दीजिए। जो लोग भी तेरे दिन की खिदमत कर रहे हैं, वो कोई भी हैं, वो किसी भी जमात से, किसी भी मदरसे से, वो किसी भी मस्जिद से ताल्लुक रखते हैं, ऐ हमारे रब, वो हमारे मोहसिन हैं, वो मोहब्बतें बखेरने वाले हैं, वो शिर्क और नाफरमानी के की जंजीरों को तोड़ने वाले हैं, हमें उनकी कदरदान बनाइए, हमें अखुवत जो है उसका दामन पकड़ने वाला बनाइए, हर नेकी की कोशिश करने वाले को बहता हुआ समंदर बना दीजिए, हमारे अंदर से नफ़रत और तासुब निकाल दीजिए, हमें मोहब्बतें करने वाला, हमें انما المؤمنون اخوا کی عملی تفسیر بنا دیجئے، اور ہمارے سسرالی رشتے ہوں یا جو ہے وہ میکے کے رشتے ہوں، ننہیالی رشتے ہوں یا کہ ددھیال کے رشتے ہوں، ہر رشتے کو خوبصورت رشتہ بنا، خوبصورت طریقے سے ادا کرنے والا، نبھانے والا بنا دیجئے، ہر کردار میں مسلمان کا رنگ بھر دیجئے۔ میری تمام بہنیں بیٹیاں جو یہاں بیٹھی ہیں، ہر ایک کی نیک اور جائز خواہش کو پورا کر لیجئے۔ بچوں کو، بہنوں کا جو بوڑھے ہیں ان کا مطیع بنائیے، بچوں کو اپنی جنت کی فکر کرنے والا بنائیے، اور جو گھروں میں جوان بیٹے بیٹیاں ان کو اچھے نیک رشتے عطا کیجئے، اپنی طرف سے اپنے پاس سے اچھا رشتہ دے دیجئے، بالکل اسی طرح جیسے شعیب علیہ السلام کے لیے تو نے موسیٰ کو بھیجا تھا، کیا تیری شان ہے، بالکل اسی طرح جیسے حضرت فاطمہ کے لیے حضرت علی رضی اللہ عنہ کا رشتہ تھا، بالکل اسی طرح جیسے حضرت عائشہ کو آپ نے محمد صلی اللہ علیہ وسلم کا رشتہ عطا کیا تھا۔ تو اے اللہ تو ہمیں بہترین رشتے عطا کر دے، اور جو مصیبتیں، غم، پریشانیاں آئی ہیں یہ تو سب دنیا کی ہیں، ہمیں آخرت کا غم لگا دے، ہمیں آخرت کی فکر دے دے کہ وہاں ہمیں پاسنگ مارکس مل جائیں، وہاں ہمیں ہائیسٹ مارکس مل جائیں، وہاں تو ہم سے راضی ہو۔ ربنا تقبل منا انک انت السمیع العلیم۔ میری یہ بہنیں جو دور دور سے آئی ہیں، جو قریب سے آئی ہیں، جنہوں نے رائڈ دی ہے، جنہوں نے گاڑیاں تیرے راستے میں چلائی ہیں، ان بہنوں کو، ان بھائیوں کو ان کا آنا قبول کر لے، ان سے راضی ہو جا۔ جنہوں نے دریاں بچھائی ہیں، جنہوں نے کھانے لگائے ہیں، اور جنہوں نے یہ گھر تیری محبت میں دیا ہے، اور جو یہاں پہ آ کر بیٹھی ہیں، سب سے راضی ہو جا، سب کی نیک اور جائز خواہش کو قبول کر لے۔ ربنا تقبل منا انک انت السمیع العلیم۔ وصلی اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ آمین ثم آمین۔ ربنا تقبل منا انک انت السمیع العلیم۔ سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔